आत्मिकी युद्ध, आत्मिकी लडाईँको बारेमा कुरा गर्दाखेरि तपाईँलाई मैले परिवार अनि मण्डली दुईटा क्षेत्रमा विश्वासीहरूको आत्मिकी आक्रमण सैतानबाट सबभन्दा बढी, अनि मलाई लाग्छ मण्डली भन्दा पनि सबभन्दा बढी परिवारमा आत्मिकी आक्रमण सैतानले गर्छ। अनि कतिचोटि परिवारको एकता कि येशु प्रभुको पवित्रता भन्ने कुरा आउँछ, अनि यो कुरामा कहिले पनि भुल्नु हुँदैन कि हामीले सत्यलाई पछ्याउने, परमेश्वरको धार्मिकतालाई सम्झौता नगर्ने, परमेश्वरको पवित्रतालाई कायम गर्ने, वचनको पालन गरेर परमेश्वरलाई उहाँको इच्छा पूरा गरेर जिउने जीवन, त्यसमा परिवारको एकता हुनु पर्यो। र धेरै परिवारमा के देखिन्छ भनेदेखि परिवार एक ढिक्का छ तर ख्रिस्ट बिनाको, अनि कतिचोटि ख्रिस्चियन नामधारी हिसाबले नाममा मात्रै, त्यो चाहिँ सबभन्दा ठुलो सैतानको सफलता भइहाल्यो फेरि। किनभने सैतानको काम चाहिँ हामीलाई ख्रिस्टको सम्बन्धमा रहन नदिने, ख्रिस्टबाट बाहिर ल्याउने। जब हामी ख्रिस्टमा हुन्छौँ, वास्तवमा परमेश्वरबाट आउने स्वर्गीय वरदान, सबभन्दा ठुलो वरदान आज तपाईँ र मैले अनुभव गर्न सक्ने भनेको चाहिँ येसुमा विश्वास गरेपछि सुसमाचारबाट आउने हाम्रो जीवनको परिवर्तन, रूपान्तरण, किनभने हामी नयाँ सृष्टि हुन्छौँ। अनि यो चान्चुने कुरा होइन, यसलाई हामीले बिरामी बिसेक भएको अन्य किसिमका आश्चर्य कर्म भन्दा ठुलो कुरा यो हो। किनभने मानिसले जीवन पाउँदाखेरि ऊ मृत्युबाट, मुर्दाबाट जीवनमा सर्छ, अन्धकारबाट ज्योतिको राज्यमा आउँछ, परमेश्वरबाट टाढा भएको अवस्थाबाट स्वर्गीय पिताको परिवारको हक पाउँछ। सो हामीले यसलाई गहिरो प्रकारले सोचेर बुझ्नुपर्ने हुन्छ। अनि बाइबलमा ख्रिस्टमा विश्वास गरेर नयाँ जीवन पाएकाहरूलाई नयाँ सृष्टि र हाम्रो शरीर चाहिँ पवित्र आत्माको मन्दिर अथवा परमेश्वरको मन्दिर भनेर पावलले लेखेका छन् पवित्र आत्माको अगुवाईमा। त्यसकारण यो कुरा हामीले प्रष्ट बुझ्नुपर्छ। त्यसैले यो आत्मिकी लडाइँको कुरा गर्दाखेरि म घरिघरि यो कुरा दोहोऱ्याइरहेको छु तपाईँलाई, सायद कसैलाई यो वाक्क पनि लाग्छ होला। तर समस्या के हुन्छ भनेदेखि हामी बानी नै परेका हुन्छौँ, मण्डलीमा, परिवारमा, ख्रिस्टमा विश्वास गरेको छु पनि भन्ने, अझ प्रचार पनि गर्ला उसले, होइन प्रार्थना पनि गर्छ एकदम जोडले, तर उसको जीवनमा धार्मिकताको स्वभाव, येसुको चरित्र चाहिँ जिरो जिरो त नभनौँ, पटक्कै देखिँदैन। स्वार्थ र शारीरिक शक्तिले चलेको हुन्छ टोटली, किनभने परमेश्वरको आत्माले चल्ने बित्तिकै त मान्छेको मुखबाट खराब शब्दहरू पनि त हराउँछ नि त। हामी परमेश्वरको येसुको देखासिकी गर्ने बित्तिकै येसुको जस्तै प्रेम, क्षमा, दया, नम्रता, कोमल हृदय, मन पर्या मान्छेलाई मात्रै होइन कि मन नपर्या मान्छेलाई, त्यो नै हाम्रो गवाही हुन्छ। हर क्षेत्रमा हामीमा नयाँ जीवन भएको कुरा देखा पर्छ। त्यसैले यो विषयमा विचार गर्दाखेरि कतिचोटि आत्मिकी लडाइँसम्म विचार गर्दै गर्दा, स्पिरिचुअल वारफेयर भन्छ यसको विषयमा सोच्दै गर्दाखेरि, साँच्चै हामी परमेश्वरको राज्यमा उहाँको परिवारमा स्थापित भएका छौँ कि छैन, त्यो सबभन्दा ठुलो प्रश्न हरेकको लागि हो। अनि सुसमाचारलाई गहिराईमा नबुझ्दाखेरि, क्रिस्चियन जीवनको अर्थ राम्रोसँग नबुझ्दाखेरि, जसरी क्रिस्चियन भन्ने शब्द बाइबलमा तीनचोटि प्रयोग भएको, तिनै ठाउँमा ती क्रिस्चियनहरू चाहिँ विशेष खाले मान्छे, उनीहरूमा गवाही भएको व्यक्तिहरू, उनीहरू परिवर्तन भएका जीवन जिउने, परमेश्वरको आत्माको शक्तिमा जिउने, परमेश्वरको उद्देश्य र इच्छालाई जीवनको मुख्य विषय बनाएर जिउने व्यक्तिहरू भनेर देखा पर्छ क्रिस्चियन। तर हामी धेरैले यो कुरो प्रष्ट बुझ्नुपर्ने हुन्छ क्रिस्चियनको मतलब, होइन? सो पहिलो पक्ष त्यो, पटक पटक मान्छेहरू क्रिस्चियन छन्, सबै कुरा छ, तर उनीहरूको काम गराई चाहिँ अङ्ग्रेजीमा एउटा शब्द छ अब्जेक्सनेबल, भनेको छ अब्जेक्सनेबल, अब्जेक्सन भन्ने शब्द छ। धेरै मान्छेको व्यवहार चाहिँ अब्जेक्सनेबल, स्वीकार्य छैन, व्यवहारले चाहिँ टोटली ख्रिस्टलाई इन्कार गरेर देखाउँछ। मान्छेसँग बोल्ने तरिका, उसको सब्जेक्ट उसले निकाल्ने, उसको अनि कतिचोटि हामी त्यो देखेर पनि त्यो चाहिँ गलत छ भनेर पनि बुझ्या छैन। यो त मैले छर्लङ्ग देखाएको छु, मान्छेहरूको जीवनमा ख्रिस्ट होइन सैतानको स्वभाव देखेर पनि यो चाहिँ गलत छ, यसको पछि लाग्नु हुँदैन नभनेर तिनीहरूकै पछि भरमाएर पछाडि लागेका हुन्छ। किनभने कहिलेकाहीँ त्यहाँनिर अलिकति रस, माउरीलाई फुलको रस, भमारालाई फुलको रस जस्तै चाहिँ अलिकति रसको आशा गर्छ, स्वार्थपूर्ति होइन, अनि यता र उता। सो यो कुरो पहिला बुझ्नुपर्छ, तपाईँ र म परमेश्वरका छोराछोरी हुने कुरा चाहिँ ठुलो कुरा हो, अनि त्यसपछि यो सबै अरू विषयहरू चाहिँ हामीले बुझ्न सक्छौँ। तर आज हामीले आत्मिकी लडाइँको सम्बन्धमा एफिसी 5 अध्यायबाट हेर्न लागेका छौँ, अनि तपाईँलाई म सरसर्ती यो कुरा आज मैले जे तयार गरेको छु त्यो कुरा, मैले धेरै कुराहरू हामीले हेरिसक्यौँ। तपाईँलाई मैले भनेको थिएँ हामी विशेष गरिकन आजकल नेपालमा काठमाडौँमा मान्छेहरूको कम्पाउन्डको पर्खालको माथि एक किसिमको असम्भव, त्यसलाई काट्नलाई असम्भव, यस्तो यस्तो लाग्ने खालको काँडे तार हुन्छ कि अब त्यो त्यसलाई नागेर जाने त कुरै छैन, त्यो बार लगाइया हुन्छ ताकि भित्र सुरक्षा। तर के रहेछ भनेदेखि परिवारहरूमा अथवा विश्वासीको जीवनमा, परिवारको बिचमा, मण्डलीको बिचमा विभिन्न खाले काँडे तार चाहिँ सैतानले फिजाउने रहेछ। जब तपाईँ र ममा स्वार्थ, घमण्ड, लोभ, ईर्ष्या, संसारिक नै अभिलाषा, संसारकै तरिकाको काम गर्ने सोच हराउँदैन, सैतानले छिट्टै नै त्यो उसले फिजाएको काँडाको तारमा अल्झाइदिन्छ, अनि मण्डली मण्डलीमा, परिवार परिवारमा मान्छेहरू काँडाको तारमा अल्झिएको हामी देख्छौँ। काँडाको तारमा अल्झिएका व्यक्तिहरू ती हुन्छन् जसले बाइबलको वचनअनुसार आज्ञा पालनको जीवन होइन, मानिसहरूलाई क्षमा दिन सक्ने जीवन होइन, तर घैमलको, ईर्ष्याको, डाहाको, तितोपनाको, कटुताको, विरोधको, भित्रैदेखि एकदमै रिस, क्रोध भएको जीवन, ख्रिस्टमा त्यस्तो जीवन हुन सक्दैन। अनि त्यो चाहिँ काँडे तार सैतानले ओछ्याएको हुन्छ ठाउँ ठाउँमा, अनि जसले आत्मिकी हात हतियार पक्रिएको छैन, परमेश्वरको सुरक्षाको ढाललाई, वास्तवमा परमेश्वरको वचन हामीले एफिसी 6 अध्यायमा हेर्छौँ, यो आत्मिकी लडाइँमा लड्ने परमेश्वरको हात हतियार वास्तवमा महत्त्वपूर्ण कुरा छ। ती हात हतियारले हामीलाई परमेश्वरले त्यस्तो लडाइँहरूबाट सुरक्षित राख्नुहुन्छ। तर तपाईँ र म परमेश्वरमा हुँदाखेरि हामीले संसारमाथि विजय अस्ति हामीले सिकिराखेको थियो नि, मैले विभिन्न क्लासमा यो भनिराखेको छु, परमेश्वरबाट जन्मिने कुराको चिन्हहरू, मार्क अफ बर्न अफ गड, परमेश्वरबाट जन्मिनेहरूमा देखिने चिन्हहरू एउटा चाहिँ, अन्तिम चाहिँ, पाँचौँ चाहिँ के छ भनेदेखि संसारमाथिको विजय। वास्तवमा संसार नै सबैभन्दा बढी परमेश्वरको धार्मिकताको विरुद्धको व्यवस्था हो। अनि अघि मैले जति पनि कुरा भनिराखेको छु, क्रिस्चियन भनेर भनिसकेकाहरूमा पनि संसार र परमेश्वरको कुरा छुट्याउन नसक्ने आत्मा, त्यसले गर्दाखेरि लोभ पनि ठिक छ, आफ्नो ईर्ष्या पनि ठिक छ, मन नपर्या मान्छेको भित्रैदेखि विरोधै गरिरह हुन्छ, त क्षमाको त उसले कति पनि अनुभव गरे हुँदैन। त जहाँनिर क्षमा र प्रेमको कुरा हुन्छ नि, त्यहाँ प्रेम लाग्ने कुरालाई प्रेम गर्ने होइन नि, क्षमा गर्ने भनेको चाहिँ सहनु सक्ने गल्ती गर्नेको क्षमा होइन नि, सबै क्षमा दिन सक्नु पर्यो नि, यो खालको सुसमाचार बुझ्नु पर्यो। त्यसैले हामी आज हेर्नेछौँ। सो परिवारको कुरा गर्दै गर्दा हामीले गएको हप्ता नै यो एफिसी 1 अठार हामीले के अरे 5:18 हामीले हेरेको थियौँ, पवित्र आत्माले भरपुरी हुने कुरा। अनि पवित्र आत्माले भरपुर हुने कुरा चाहिँ यो कहाँबाट के आयो अब, पवित्र आत्माले भरपुर हुने कुरा चाहिँ वास्तवमा पवित्र आत्माको काम एफिसी के भन्छ यो 1 अध्याय प्रेरित 1:8 प्रभु येशूले दिनुभएको यो वचन प्रतिज्ञा, यो पवित्र आत्माले भरिएपछि पवित्र आत्मा आउनुभएपछि शक्ति पाउनेछन्, त्यसपछि उनीहरू गवाही हुनेछन्। यो वचन वास्तवमा हरेक विश्वासी जसले येशूलाई ग्रहण गर्छ प्रभु मान्छ उसको लागि हो। त्यसको मतलब हरेक विश्वासीमा पवित्र आत्मा आउनु पर्यो, हरेक विश्वासीले पवित्र आत्माको शक्ति पाउनु पर्यो, हरेक विश्वासीले गवाही बन्नु पर्यो। त्यही कारणले जब कोही मान्छे गवाही बनिराखेको छैन उसले आफैलाई जाँच्नु पर्ने हुन्छ, परमेश्वरमा जानुपर्ने हुन्छ, त्यो महत्त्वपूर्ण। तर तपाईँलाई मैले यो 18 पद परिवारको सम्बन्धमा जुन चाहिँ एफिसी 5 अध्यायमा पवित्र आत्माद्वारा पावलले लेख्दैछन् त्यसको सुरुमा नै के छ भनेदेखि दाख मद्दले नमात्यो कारण त्यो विलासिता हो तर पवित्र आत्माले भरिपूर्ण हो। अनि यो पवित्र आत्माले भरिने कुरा चाहिँ क्रिस्चियन जीवन परिवारको अगाडि र मण्डलीको अगाडि जिउनको लागि चाहिने शक्ति जो छ, ख्रिस्टको इच्छा अनुसारको जीवन, ख्रिस्टको धार्मिकता अनुसारको, ख्रिस्टलाई पछ्याउने जीवन, यो गवाही हुने भन्दा पनि यो पवित्रतामा जिउने त्यो वचन अनुसारको जीवन जो क्रिस्चियन जीवन हाम्रो आफ्नो शक्ति समस्त आफ्नै समस्त शक्तिमा भरोसा गरेर सक्दैनौँ। त्यसले हामीले सबै जीवनको मार्गमा हितोपदेशक 1:5-6 अनि 7 यो कुराहरू हामी पढ्छौँ, आफ्नै समस्त शक्तिमा भरोसा नगर्ने। हरेक क्रिस्चियनको विजयी जीवनको रहस्य उहाँको आत्मा हामीमा रहनु भएर उहाँको आत्माको शक्तिले अब हामी परमेश्वरीय चरित्रमा जिउँछौँ। अनि यो कुरो चाहिँ क्रिस्चियन जीवनको सबभन्दा महत्त्वपूर्ण कुरा हो, अनि त्यो हामीले दोहोऱ्याइराखेका छौँ, त्यसको बारेमा कुरा गरिराखेका छौँ। त्यसैले तपाईँलाई मैले यहाँ एफिसी 5:5:6-7 नै म भन्न चाहन्छु, 6 देखि नै भनौँ, कुनै मानिसले तिमीहरूलाई खोक्रा कुराहरूले धोका नदेओस्। सो खोक्रा कुरा भनेको चाहिँ के हो भने तथ्य नभएको, सत्यता नभएको कुरा। धेरै समाजमा खोक्रा कुरा छन्, अनि तपाईँ र ममा अङ्ग्रेजीमा डिसर्निङ भन्छ, आत्मा चिन्ने, यो चाहिँ ठिक यो चाहिँ बेठिक भनेर चिन्ने। धेरैजना त्यो चिन्न सक्दैनन्, त्यस कारण आज त्यो याकुबले भन्छ नि छालले कहिले यता पुऱ्याएको कहिले उता पुऱ्याएको, कतिजना मान्छे त्यस्ता हुन्छन् होइन, किनभने उनीहरू सलिड परमेश्वरको आत्माद्वारा चल्दैनन्, वचनमा उनीहरू अटल छैनन्, उनीहरूको जग चाहिँ त्यो वचन चट्टानमा बसालिएको छैन भनेदेखि चाहिँ। अनि यहाँ 5 अध्याय एफिसी पढ्दैछौँ, 7 पदमा के छ भने यसकारण तिनीहरूसित सहभागी नहोको, जो खोक्रो छन्। यहीँनिर तपाईँले मान्छेहरूले धार्मिकता, परमेश्वरको चरित्र, येशूको वचन, पवित्र आत्माको नियन्त्रण नभएको संसारिक तरिकाहरूमा जिउने मान्छेहरू त प्रशस्त हुन्छन्। तपाईँलाई म प्रशस्त उदाहरण दिन सक्छु त्यसको बारेमा। अरूलाई हामीले जाँच्ने काम होइन, तर को मान्छे पवित्र आत्माद्वारा नयाँ जीवनमा जिइराखेको छ, को मान्छे संसारिक तवरमा छ, एकैछिनमा देखिने कुरा हो, किनभने वचनले यो कुरा प्रष्ट भनेको छ। अनि यहाँनिर 8 पदमा चाहिँ के लेखेको छ भने 7 तिमीहरूसँग सहभागी नहो, 8 किनकि बितेको समयमा तिनीहरू अन्धकार थियो। ख्रिस्टलाई नजान्दाखेरि मानिसहरू अन्धकारमा भएको कुरा त यहाँ सही छ, अन्धकार थियो, तर अब प्रभुमा ज्योति हौ, प्रभुमा तिमीहरू ज्योति हौ। सो यो एकदमै महत्त्वपूर्ण कुरा छ। त्यसैले तपाईँ र ममा जब नयाँ जीवन आउँछ, येशु ख्रिस्टमा विश्वास गर्छौँ, हामीलाई उहाँले सजीव बनाउनुहुन्छ, हामी नयाँ गरी जन्मिन्छौँ परमेश्वरबाट, हामी मुर्दाबाट जीवनमा आउँछौँ, हामीले ज्योति पाउँछौँ, तर त्यो ज्योति पाउने व्यक्तिमा चाहिँ अब पापका कर्महरू चाहिँ उसले त्यागेको हुन्छ। कहिलेकाहीँ उसले भुल गर्न सक्छ बुझे नबुझेर, तर भुलमा जिउँदैन, भुललाई रिपिट गर्दैन, निरन्तर दोहोऱ्याउँ। ज्योतिका सन्तानहरू जस्तै हिँड 8 पदमा। सो यो हिँड्ने सम्बन्धी, पवित्र आत्मामा हिँड्ने सम्बन्धी कुराको बारेमा अस्ति नै हामीले थुप्रै पदहरू हेरेका थियौँ। आज पनि तपाईँले आजको खण्डमा पनि हेर्नुभयो भने पवित्र आत्मामा हिँड्ने कुराको बारेमा यहाँनिर कतिमा छ भनेदेखि तपाईँलाई मैले सायद 15 पद, एफिसी 5:15 के छ भने, यसकारण तिमीहरू होसियारसँग हिँडिरहेको छौ कि छैनौ हेर, होसियारसँग हिँडिरहेका छौ कि छैनौ हेर, बुद्धिहीन जस्तो होइन तर बुद्धिमान मानिसहरू जस्तो हिँड। यो हिँड्ने भनेको चाहिँ जिउने कुरा भयो, परमेश्वरसँग हिँड्ने, येसुसँग हिँड्ने, यो जिउने, दिनदिनै सबै कुरा एक्टिभिटिजहरूमा येसुको अनुसरण गरेर हिँड्ने, जिउने, यो कुरा हो। त्यसैले यहाँनिर 8 पदमा के छ भने, अब प्रभुमा तिमीहरू ज्योति हो, ज्योतिका सन्तान जस्तै हिँड्नुपर्छ। त्यसैले क्रिस्चियनले यहीँनिर हामी देख्छौँ, कोही मान्छे क्रिस्चियन हो भने ऊ ज्योतिको सन्तानको स्वभाव देख्छ उसमा। अब हामीलाई पवित्र आत्माको फलको बारेमा तुरुन्तै थाहा छ, कुनै पनि व्यक्तिमा पवित्र आत्मा हुनुहुन्छ भने उसमा आत्माको फल देखिहाल्छ, किन पवित्र आत्मा भएर अनि फल नदेख्ने हुनै सक्दैन। जे भित्र छ त्यही फल देखिन्छ। ऊ संसारिक तवरका कुराहरू जो हामीले अघि कुरा गरेका थियौँ, क्रिटिसाइज गर्ने, विवाद गर्ने, विरोध निकाल्ने, कराउने, रिसाउने, मान्छेलाई इन्सल्ट गर्ने, यो के को फल हो? पवित्र आत्माको होइन नि। यो कुरोमा तपाईँ भुल्नुभयो भने त तपाईँले ठुलो कुरो गुमाउनुहुन्छ नि त, स्वर्गै गुम्न सक्छ, थाहा छ तपाईँलाई, ख्यालख्याल होइन नि। यहाँ त मान्छेको अगाडि धाक लगाउने कुरै रहेन, कसैलाई आफ्नो रिस मेटाउने कुरै रहेन। यहाँ त के रह्यो भने, तपाईँ र म परमेश्वरको उद्देश्यमा छौँ कि छैनौँ, त्यो रह्यो। येशु संसारमा 2000 वर्ष अगाडि नै आएर पुरा गर्नुभएको कामलाई हाम्रो जीवनमा लागु भयो कि भन्नु, त्यो भयो। एकदम सिरियस कुरा भनेर हामी देख्दछौँ। त्यसकारणले यहाँ छ 9 पदमा, किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै पवित्र आत्माको फल हुन्छ। त्यसैले अघि मैले सुरु गरिसकेँ, फेरि त्यही भनिरहेको छु नि यहाँनिर, होइन? पवित्र आत्माको फल चाहिँ के हुन्छ अरे, धार्मिकतामा, सत्यतामा, भलाइमा। त्यसैले जुन व्यक्तिले धार्मिकता, सत्यता, भलाइ भन्दा छुट्टै नकारात्मक, विरोधाभास, क्रिटिकल, मान्छेलाई इन्सल्ट गर्ने, मान्छेलाई विरोध गर्ने, रिस क्रोधको कुरा देखाउने, बदलाको भावना लिने, तपाईँलाई के हुनु पर्यो, यो शैतानको आत्माको फल भनेर तुरुन्त थाहा हुनु पर्यो। फलबाट येशु प्रभुले मत्तीमा भन्नुहुन्छ नि 7 अध्यायमा, तिनीहरूको फलबाट तिनीहरूलाई चिनिन्छ। अनि असल रुखले खराब फल फलाउँदैन, खराब रुखले असल फल फलाउँदैन, अनि त्यहाँ नेवारको रूपमा चाहिँ सिउँडी फल्दैन, अथवा सिउँडीको रूपमा नेवारा फल्दैन। तपाईँले राम्रैसँग पढ्न सक्नुहुन्छ 7 अध्याय मत्तीमा, क्लियर येशु प्रभुको वचन हो। अनि यो सबै ठाउँमा गएर जोडिन्छ। त्यसैले यहाँनिर पवित्र आत्माको भरपूर हुने कुरा जुन छ, अनि यहाँ 8 पदको कुरा, 9 पदको कुरा मैले तपाईँलाई भनिरहेको छु कि धार्मिकताको फल, आत्माको फल चाहिँ भलाइ, धार्मिकता, सत्यता र सत्यता हुन्छ। असत्य कुरा पटक्कै हुँदैन। उसले आफ्नो स्वार्थ पुरा गर्नु, आफ्नो नाम कमाउनु, आफूलाई इज्जत बनाउनु, अरूको अगाडि माथि बनाउनु, अरूलाई खसाल्नु, त्यसपछि उनीहरूले के गर्छ, विभिन्न खालका हत्कण्ड अप्नाउँछ नि, धार्मिकताको फल होइन। यो कुरोमा क्लियर हुनु पर्यो। तपाईँ यसमै क्लियर हुनु भएन भने जगै बसेन। चट्टानमा जग बसाल्ने कुरा र बालुवामा घर बनाउने कुरा, परमेश्वरको वचन पालन र नपालनसँग सम्बन्ध त्यही 7 अध्यायको अलि तलतिर गएर येशु प्रभुले भन्नुहुन्छ। हामी हरेकलाई घर कहाँनिर बनेको छ, हाम्रो विश्वासको घर, परमेश्वरको वचनको सत्यता, त्यो जगमा, जो वचनमा घर बनाउनु भनेको चाहिँ येशु प्रभुमा घर बनाउनु हो नि खासमा। येशु प्रभु भनेकै वचनद्वारा आउने हो, वचन जे छ त्यो प्रभुको इच्छा हो। परमेश्वरलाई प्रेम गर्नु, पछ्याउनु, उहाँसँग हिँड्नु भनेको चाहिँ वचन अनुसार हिँड्नु। यो त क्लियर छ, एकदम प्रष्ट कुरा छ, होइन र? त्यस कारणले यहाँनिर 10मा मत्ती 5 के अरे एफिसी 5 को, प्रभुलाई मनपर्ने कुरा के रहेछ सो जाँचेर थाहा गर, तपाईँ र मेरो जीवन मण्डलीमा प्रार्थना गर्ने बेलामा मात्रै होइन, चौबिसै घन्टा कुनै पनि बेलामा, येशूलाई नचिने मान्छे भएको ठाउँमा कुनै पनि बेलामा हाम्रो जीवन चाहिँ त्यतिखेर चाहिँ के कुरा देखिरहेछ होइन? त्यतिखेर परमेश्वरलाई मनपर्ने कुरा हामीमा आउँछ कि धार्मिकताको, कि चाहिँ स्वार्थ र संसारिक? मैले धेरैचोटि भन्ने गर्छु, दुईवटा संसार मात्रै छ, तिनवटा छैन। अनि एउटा यो संसारको, यो संसारको सिस्टम त्यो संसार भयो, अर्को स्वर्गीय संसार भयो, जहाँ चाहिँ स्वर्गीय दृष्टिकोण, जहाँ चाहिँ येशूको दृष्टिकोण, जो परमेश्वरको वचन, जो पवित्र आत्मा, जो पवित्र आत्माको फल, धार्मिकताको कुरा, यही कुरासँग सम्बन्ध छ होइन? त्यसले हामीले जे कुरा गरिरहेछौँ, आत्मिकी लडाइँमा कुरा गर्नुभन्दा पहिला, परिवारको कुरा गर्नुभन्दा पहिला, यो सबै कुरा जे भनिराखेको छ, तपाईँ र म परिवारमा कसरी जिउने भन्ने कुरासँग सम्बन्धित कुरा हुन्छ यी सबै कुरा होइन? मण्डलीमा एकअर्काप्रति कसरी जिउने भन्ने कुरासँग सम्बन्धित हुन्छ। 11 पदमा, अनि अन्धकारका निष्फल कार्यहरूसँग सङ्गत नगर। धार्मिकताको सङ्गत गर्ने मान्छे अन्धकारको सँग त सङ्गत गर्ने कुरै भएन। धार्मिकता मन पराउने, भलाइ मन पराउने, सत्यताको पछि लाग्ने अन्धकारले त त्यहाँ ठाउँै पाउँदैन। जहाँ ज्योति हुन्छ त्यहाँ त यो बत्ती बाल्ने बित्तिकै के हुन्छ, यो कोठामा कहीँ पनि अँध्यारो केही पनि रहँदैन नि, सबै जान्छ नि होइन? जब अँध्यारो छ ज्योति छैन नि त्यहाँ, बुझ्नुहुन्छ? तपाईँ र ममा ज्योति र अँध्यारो एकैचोटि हुनै सक्दैन। त्यसैले अन्धकारसँग सङ्गत नगर भनेको खराब मान्छेहरू, जसले परमेश्वरलाई महिमा दिइरहेको छैन, जसले आफ्नो क्रोध र, यो अङ्ग्रेजीमा एउटा शब्द छ क्या, कर्नालिटी भन्छ, कर्नेल भन्छ, नेपालीमा त्यसलाई अनुवाद गर्यो भने चाहिँ यो के हुन्छ भनेदेखि पाप स्वभाव भन्छ, पाप स्वभाव। वास्तवमा आदमबाट आउने स्वभाव हो, येशु ख्रिस्टमा बद्लिएपछि त्यो स्वभाव चाहिँ क्रुसमा टाङ्नुपर्छ। तर तपाईँलाई म क्लियर भन्छु, नबुझेर हो या सिकाउनेले नसिकाएर हो या उनीहरूले पक्का विश्वास नगरेर हो, धेरै क्रिस्चियनहरूको त्यो पहिलाको पुरानो आदमको स्वभाव चाहिँ पोल्दा पोल्दै उम्किया जस्तो चाहिँ त्यो जिउँदै रहन्छ क्या, मर्या छैन। त्यस्तो मान्छेहरूले ख्रिस्टसँग हिँडेको हुँदैन, त्यो ख्रिस्चियनै हुनु सक्दैन। त्यो कुरो परमेश्वरबाट जन्मिएपछि त नयाँ सृष्टि हुन्छ नि त। सो दिस इज अ भेरी भेरी डिटर्मिनिङ फ्याक्टर, एकदम निर्णय त्यो देखाउने कुरा हो। परमेश्वरबाट जन्मिएपछि परमेश्वरको बालक हुन्छ, स्वर्गीय परिवार हुन्छ, परमेश्वरको स्वभाव हुन्छ, येशूको चरित्र हुन्छ, विचार सबै कुरा बदलिएको हुन्छ। त्यो कुरो एकदम क्लियर हामीले थाहा पाउनुपर्छ, हामीले त्यही कुरो सिक्ने, त्यही कुरा सिकाउने होइन। बरु तिनको दोष प्रकट गरिदेऊ, अन्धकारमा कसैले पापमय स्वभाव, कसैले, तपाईँले बेला बेलामा देख्नुहुन्छ कोही मान्छेहरू चाहिँ चाहिया नचाहिया विद्रोह कुरा गरेर आउँछ, तर तपाईँ हिँ गरेर हाँसेर सहमति हुनुहुन्छ भने यो वचन तपाईँले पालन गरेको हुँदैन। तर तपाईँ परमेश्वरमा हुनुहुन्छ भने चाहे जोसुकै होस् तपाईँ, तपाईँले के गर्नु पर्यो, त्यो प्रकट गर्नु पर्यो, त्यो कुरा चाहिँ यहाँ छ 12 पदमा। किनकि तिनीहरूद्वारा जुन कुराहरू गुप्तमा गरिन्छन् ती कुराहरूको चर्चा गर्नु पनि शर्मको कुरा हो। कतिजना मान्छेको जीवनमा गुप्त र के भन्छ, मान्छेले देख्ने बेलामा दुई किसिमको जीवन हुन्छ, धेरै मान्छेहरू त्यस्तो हुन्छ। त्यही कारण हामीले चाहिँ हाम्रो येशु प्रभुको वचनमा छ नि, तिमीहरूको हो चाहिँ हो, होइन चाहिँ होइन भनेको चाहिँ हामी सत्य वचन अनुसार सत्यमा हिँड्नुपर्छ भन्न खोजेको हो। हामी कम्प्रोमाइज भने सम्झौता गर्दैन, हामी यो पनि ठिक ऊ पनि ठिक हुँदैन, हामी परमेश्वरको पछि, परमेश्वरको सिद्धान्तमा जिउँछौँ। किनकि तिनीहरूका गरिन्छ ती कुराहरूको चर्चा पनि गर्नु शर्मको कुरा। 13 पद, तर यी कुराको दोष प्रकट गरिएको छ कि सबै कुराहरू ज्योतिद्वारा प्रकट गरिएका छन्। अनि यहाँनिर के लेखिएको छ भनेदेखि, मान्छे अन्धकारमा छ कि ज्योतिमा छ भन्ने कुरो कहाँबाट थाहा हुन्छ भने, किनकि हरेक कुरा जसले प्रकट गर्छ त्यो ज्योति हो, यसकारण उहाँ भन्नुहुन्छ, हे निदाउने बिउँझ र मुर्दाहरूको बिचबाट उठ, अब ख्रिस्ट तिमीहरूमा चम्कनु हुनेछ। मैले तपाईँलाई 14 पनि पढेँ, ख्रिस्ट चम्किने कुरा, ज्योतिको कुरा, येशु प्रभुले ज्योति दिनुहुन्छ हामीलाई। त्यस कारण तपाईँ र म येशुमा छौँ भनेदेखि हामीमा ज्योति चम्किन्छ, हामी खराबीमा हुँदैनौँ प्रियहरू। अनि यो महत्त्वपूर्ण कुरा हो, एकदमै महत्त्वपूर्ण कुरा हो। त्यस कारणले तपाईँलाई मैले 14 पद यहाँ पढेको थिएँ, यसैले यस्तो भनिएको छ, ए निन्द्रामा परेकाहरू जाग, मरेकाहरूबाट उठ र ख्रिस्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। यहाँनिर हामीलाई ज्योति अथवा प्रकाश अथवा रिभोल्युसन समझ, सत्यताको ज्ञान, परमेश्वरको वचन, उहाँको इच्छा येशूले प्रकट गरिदिनुहुनेछ जब हामी सचेत भएर उहाँलाई पछ्याउँछौँ। यो कुरो क्रिस्चियनको लागि महत्त्वपूर्ण कुरा छ। अनि 15 पदमा यहाँनिर लेखिएको छ, यसकारण तिमीहरू होसियारीसँग हिँडिरहेको छौ कि छैनौ, हेर बुद्धिहीन जस्तो होइन तर बुद्धिमान मानिसहरू जस्तो हिँड। तपाईँले यो अनुवाद अलिक फरक देख्नुभयो होला, मैले धेरै जस्तो यो टिडिएस चलाउँछु, यो अहिलेको भर्खरको संस्करण, अनि धेरै जस्तो नेपाली अनुवादमा यो चाहिँ सबभन्दा एक्युरेट पाउँछु मैले। अझै कति कुराहरू हामीले कमेन्ट्री र अङ्ग्रेजी जुन ट्रान्सलेसन राम्रो भर्सन छ त्यहाँ जानुपर्ने हुन्छ, किनभने कहिलेकाहीँ बाइबलमा जुन कुरो प्रकट सत्य छ त्यो कुरालाई राम्रोसँग बुझ्ने गरी लेखेको छैन, त्यो कुरो हामीले जहिले पनि ध्यान दिनुपर्छ। त्यस कारण यो खण्ड, यो कुरा म पढिराखेको छु, क्लियर परमेश्वरको वचन साँचो सत्य हुनुपर्छ, त्यो कुरो हामीले पछ्याउनु पर्छ, होइन? त्यस कारण यस कारण तिमीहरू कसरी हिँडेको छ, होसियारी हुनु पर्यो भन्ने कुरा यहाँ छ। बुद्धिमान, बुद्धिहीन अथवा निर्बुद्धि जस्तो होइन तर बुद्धिमान मानिस जस्तो, यो हरेक व्यक्तिलाई व्यक्तिगत रूपमा भनिएको वचन हो, हरेक व्यक्तिको निम्ति व्यक्तिगत रूपमा यो वचन भनिएको छ। ख्रिस्टको प्रकाश उनीहरूले पाउनेछन्, हरेक व्यक्तिलाई ज्योति ख्रिस्टले दिनुहुन्छ, तर हामी होसियारीपूर्वक बुद्धिमान जस्तै येशूको पछि लाग्नु पर्यो, होइन? अनि यहाँ अर्को पदमा छ, समय खराब छ, समय खेर नदियो किनकि दिनहरू खराब छन्, समय खेर जान नदियो किनभने दिनहरू खराब छन्। यसलाई अलिकति मनन गर्ने विषय हो, यी दिनहरू खराब किन छन्, यसको मतलब के हो, हामीले खेर किन जान नदिने, समयको सदुपयोग कसरी गर्ने, यो हरेक विश्वासीले सोच्ने विषय हो। त्यसैले परमेश्वरको इच्छा र उहाँको योजना के छ त्यसलाई पत्ता लगाएर गर्नु पर्यो भन्ने कुरा हो, होइन? हामी हावामा मुक्का हानेर सित्तैमा समय खेर फाल्नु हुँदैन। अनि त्यसपछि यहाँनिर 17 पदमा लेखेको छ, यसै कारण मूर्ख नहो तर प्रभुको इच्छा के छ सो बुझ्ने हो। यहाँनिर प्रभुको इच्छा बुझ्ने कुरा यहाँनिर लेखिएको छ, अनि यो प्रभुको इच्छा बुझेर गर्ने कुराको सन्दर्भमा परिवारमा एफिसी 5 अध्यायले दिएको निर्देशनको बारेमा, परमेश्वरको इच्छा के हो त्यस अनुसार जिउने, परमेश्वरको इच्छामा एकले अर्कालाई, एक अर्कामा आफैलाई समर्पण गर्ने, यो एक अर्कामा आफैलाई समर्पण गर्ने भन्ने पदलाई चाहिँ धेरै मिसयुज गरेर धेरै खालको सिद्धान्त मान्छेले निकालिरहेको हुन्छ, जसरी गलाती 3:28 कि कुन पद पनि एकदमै धेरै प्रयोग गर्छन् मान्छेहरूले, त्यसको कन्टेक्स्ट भन्दा बाहिर लगेर मान्छेले प्रयोग गर्छन्, त्यो कुरो, त्यो विषय आज म तपाईँलाई सिकाउनु लागेको छैन, तर हामी ठ्याक्कै यो पदमा पुग्यौँ। परिवारको बारेमा भन्नुभन्दा पहिला यो पवित्र आत्माले भरिने कुरा यहाँनिर लेखिएको छ, होइन? अनि मैले अघि सुरुमै भने पवित्र आत्माले भरिने कुरा चाहिँ महत्त्वपूर्ण कुरा छ, यो गवाईको लागि होइन, यो क्रिस्चियन जीवन येशूको इच्छा अनुसारको जीवन जिउने कुराको लागि, जुन चाहिँ परिवारमा, यहाँनिर चाहिँ परिवारमा हामी परमेश्वरको इच्छा अनुसार जिउने आफ्नो भूमिकामा पवित्र आत्माको शक्ति चाहिन्छ, अनि त्यो कुरो चाहिँ यहाँनिर प्रष्ट लेखिएको छ। अनि 19 पदमा हामी हेर्छौँ, 19 पद आपसमा त्यो एकछिन, यो एकैछिनमा म यसको बारेमा तपाईँलाई एक्सप्लेन गर्छु, किनभने यहाँ दाखमदले नमात जसमा चरित्रहीनता हुन्छ, दाखमद्दले के गर्छ मान्छेको समझलाई चाहिँ अलिकति सही ठाउँमा, के भन्छ त्यसलाई, बिर्सिने बनाइदिन्छ, दिमाग अलिकति ढिला बनाइदिन्छ, मान्छेले दाखमद्द खाएर अलिकति रिल्याक्स गर्न खोज्छ तर उसको रिल्याक्स चाहिँ, उसको दिमागलाई चाहिँ दाखमद्दले मन्द बनाइदिन्छ, उसले खास जसरी उसले सोच्नुपर्ने, उसको बुद्धिले विचार गर्नुपर्ने त्यो कुरालाई चाहिँ बिगारिदिन्छ, त्यसले मान्छेको चरित्रहीन हुन्छ। किन मान्छे बिर्सिन्छ, फर्गेटफुल हुन्छ। यो कुरो तपाईँले विचार गर्नुपर्छ। अब यहाँनिर यसको बारेमा अहिले नै भनिहाल्छु, क्रिस्चियनले दाखमद्द खाने कि नखाने, अङ्ग्रेजीमा वाइन भन्छ। खास यो दाखमद्दको कुरा चाहिँ यसु प्रभुले कानाको विवाहमा योहन्ना 2 अध्यायमा दाखमद्द बनाउनु भयो पानीबाट, त्यस कारण दाखमद्द खाने चलन त त्यो बेलामा रहेछ, होइन? अनि पावलले तिमोथीलाई दाखमद्द खाऊ तिम्रो पेटको लागि भनेर लेखेको पनि हामी देख्छौँ। त्यसैले यो विषयमा नेपालको विश्वासीहरूको विश्वास के छ भनेदेखि, दाखमद्द भनेको चाहिँ रक्सी, यो रक्सीको कुरा ठर्रा रक्सीको कुरा अरे होइन। यहाँ पहिलो कुरा त त्यो कुरा तपाईँले विचार गर्नु पर्यो, यो अङ्गुरको हो तर फर्मेन्टेड नै हो। फर्मेन्टेड भनेको चाहिँ अलिक अल्कोहल हुन्छ त्यसमा, पहिलो कुरा त्यो भयो। त्यसैले रक्सी खानुहुन्छ भने रक्सी खानु परेन, त्यो त हेल्थको लागि साह्रै खराब छ। धेरै जस्तो रक्सीले मान्छेलाई कलेजो बिग्रिनुदेखि, अन्त शरीरलाई बिगार्ने कुरा त जसरी चुरोट खाँदैन त्यो पनि खानु भएन, त्यो त सही हो। तर दाखमद्द जुन चाहिँ खाने नखाने भन्ने कुरामा चाहिँ मैले अहिलेसम्म सफल पाएको छैन नेपालमा सिकाउँदाखेरि, किनभने धेरै जस्तो मान्छेले चाहिँ खान हुँदैन भनेर प्रचार गर्न मन पराउँछ, अनि मलाई लाग्छ त्यो राम्रो होला। तर बाइबलले चाहिँ यो अङ्गुरको दाखमद्द जुन यो बाइबलमा लेख्छ, यो खान नहुने बन्देज छैन। त्यो विषय तपाईँले बाइबलबाट शिक्षा दिन सक्नुहुन्न, तर एउटा अर्को शिक्षा त्यहाँ दिन सक्नुहुन्छ, के हो? दाखमद्दले नमात, मात्ने चाहिँ पाप हो। यो चाहिँ तपाईँको शिक्षा हो यहाँ बाइबलमा। दाखमद्द एक प्याक अलिकति तपाईँको मुखमा एक गाँस पऱ्यो, त्यो एकैछिनमा जान्छ, त्यति मात्दैन, त्यसले के पनि गर्दैन, औषधिको लागि खान पनि सक्छ होला। तर त्यो हुन्छ नि, कतिजना धर्म मान्नेहरूको चाहिँ त्यो थाहा नपाइकन कसैले त्यो जुठो हालिदियो भने पनि, त्यो अलिकति बिटुलो हालिदियो भने पनि ऊ चाहिँ, त्यो चाहिँ यो चाहिँ रीतिरिवाज, यो लिगलिस्टिकको के भन्छ त्यसलाई, त्यस्तो मान्छेलाई त्यस्तो हुन्छ, छोयो भनेदेखि अनटचेबलले छोएको पानी, उही मान्छे हो, पानीलाई छोएर त पानी त केही बद्लिँदैन, तर पनि मान्छेको धार्मिक विश्वासले त्यस्तो हुन्छ, त्यस्तो खालको विश्वास होइन। र यहाँनिर तपाईँलाई सिधा विचार के हो भने, दाखमद्द भनेको चाहिँ अङ्गुरबाट बनेको कुरा हो, जुन चाहिँ यहुदी मतमा त्यो बेलामा यसु प्रभु नै भावेलामा भएको कुरा छ, अनि त्यो कुरा चाहिँ त्यसमा केही अल्कोहलको मात्रा हुन्छ, अनि बाइबलमा त्यो खानै हुँदैन भन्ने विषय चाहिँ हामीले प्रमाण पाउँदैनौँ, तर त्यो खाएर मात्नु चाहिँ हुँदैन भन्ने पाउँछौँ। त्यसैले दाखमद्द खाने मान्छेले किन खान्छ, मात्न खान्छ नि, त्यसो भए त नखाँदै भयो नि, होइन? त्यो विषय चाहिँ विचार गर्नु पऱ्यो, कसैले मात्नु हुँदैन, मात्ने गरी खाने त पापै भयो, त्यस कारण नखा जस्तै हो एक किसिमले। त्यसैले यो सिद्धान्त तपाईँले बुझ्नुहोस्, होइन पास्टरले त यो खानुहुन्छ पो भन्यो भन्ने होइन, कि कुनै पनि व्यक्ति मात्ने विचारले खान्छ, मात्ने गरी खान्छ भने चाहिँ त्यो पाप भयो उसको लागि, त्यो ठुलो गल्ती भयो, त्यो गलत भयो, बुझ्नुहुन्छ? त्यो थाहा पाउनुहोस्, एउटा पोइन्ट बिब्लिकल हिसाबले जानु पर्यो। के गर्छ त्यसले, चरित्रहीनता हुन्छ भनेको, दाखमद्दले मातिँदाखेरि चाहिँ उसको चरित्र बिग्रिन्छ, उसको दिमागले काम गर्दैन, खराब काम गरी पठाउँछ। तपाईँलाई थाहा छ है, बाइबलमा लुत आफ्नै छोरीहरूसँग सुत्छ दाखमद्दमा लागेर, होइन? तपाईँलाई थाहा छ नि, त्यसैले त्यो एउटा बाइबलमा छ। अनि दाखमद्दको कारणले समस्यामा परेका धेरैवटा कुराहरू देखिन्छन्, तर तपाईँ र म जो ख्रिस्टमा नयाँ जीवन पाएकाहरू चाहिँ दाखमद्दले मातिँदैन, तर क्रिस्चियनहरूले चाहिँ मुखमा पनि हाल्नु हुँदैन भन्ने शिक्षा चाहिँ बाइबलमा छैन, तर त्यो खाएर मात्नु हुँदैन। यो यति कुरा तपाईँलाई म भन्न चाहन्छु, तर मुख्य कुरा यहाँनिर के छ भने, दाखमद्दले मातियो भने चाहिँ मान्छेको चरित्र बिग्रिनै सक्छ, उसको दिमाग काम गर्दैन, यो कुरो पत्ता लगाउनु पर्यो। जब परमेश्वरको जनहरू दिमागै काम नगर्ने गरी केही कुरो खान्छ भने त्यो त ठुलो पाप भयो, त्यसैले हामी खाँदैनौँ। त्यो पहिलो कुरा चाहिँ। दोस्रो कुरा चाहिँ यहाँनिर यो पदमा पवित्र आत्माले भरिपूर्ण हो, यो पवित्र आत्माले भरिपूर्ण हो भन्ने यहाँनिर के छ भनेदेखि, मैले अघि सुरुमै भने यो चाहिँ परिवारको लागि, परिवारमा पवित्रता, एकता, परमेश्वरको धार्मिकता अनुसारको पवित्र परिवार हुनलाई चाहिँ पवित्र आत्माको शक्तिमा मात्रै सम्भव छ। एक अर्कामा साँचो प्रेम, एक अर्कामा साँचो सहयोग, परिवार भनेको के हो, अब जस्तो कहिलेकाहीँ के हुन्छ भने मेरो परिवारले मलाई हेर्नु पऱ्यो, विशेष हाम्रो नेपालीको चलनै त्यही छ होइन, परिवारले मलाई हेर्नु पऱ्यो। हुन पनि बाउलाई चाहिँ सबैले श्रीमतीले चिया बनाएर दिन्छ, खुट्टा माडिदिन्छ, धेरै कुरा हुन्छ, श्रीमानले के पनि गर्दैन, श्रीमती घरमा सबै गरेर पनि अझ श्रीमानको स्याहार गर्छ ने। अब त्यो त्यस्तो कुराको विरुद्ध म केही पनि भन्दिनँ, किनभने धेरैजना श्रीमानहरूले श्रीमतीले सेवा गरेर होला, मलाई चाहिँ परेन। अब त्यस कारणले म के भन्छु भने, परिवार भनेको चाहिँ श्रीमान परिवार चाहिँ तपाईँ र मेरो लागि होइन कि परिवारको लागि चाहिँ तपाईँ र म हो, यो कुरो तपाईँले बिर्सनु भएन। हाम्रो कर्तव्य चाहिँ परिवारप्रति हो, परिवारको कर्तव्य हामी प्रति भने जहिले पनि परिवार जस्तो पति पत्नीको बिचको सम्बन्धमा कुरा गर्दाखेरि पति पत्नीको लागि पत्नी पतिको लागि भन्दा पनि हामीले के लिनुपर्छ भने म चाहिँ पत्नीको लागि केही गर्नुपर्छ, मेरो जिम्मेवारी छ त्यो, पत्नीमाथि मेरो अधिकार छ भनेर विचार गर्नु परेन। त पत्नीले के गर्नु पर्यो, पतिप्रति मेरो कर्तव्य छ त्यो। हामीले बिब्लिकल बाइबलीय हिसाबको सम्बन्धमा चाहिँ के हुन्छ भने हाम्रो आफ्नो अङ्ग्रेजीमा अब्लिगेसन भन्छ, आफ्नो अब्लिगेसन हुन्छ, अर्को कुरो अथोरिटी भन्छ, अथोरिटी हुँदैन। खास गरी बाइबलमा अहिले हामीले पढ्छौँ यहाँ एफिसीमा श्रीमतीहरू श्रीमानको अधीनमा बस्ने कुरा भनेर लेखेको छ, अनि त्यो अधीनमा बस्ने कुरालाई कतिचोटि मान्छेले चाहिँ अथोरिटी भन्ठान्छ, कसैको अथोरिटी कसैमाथि हुँदैन, अथोरिटी परमेश्वरको मात्रै हुन्छ, कसैमाथि हाम्रो अधिकार होइन। तर एक अर्काप्रति अब्लिगेसन कर्तव्य चाहिँ फरक फरक छ, त्यो चाहिँ बाइबलमा क्लियर, यो कुरो बुझ्नु पऱ्यो, यो कुरो बुझ्नु पऱ्यो। अनि कतिचोटि यहाँनिर अधीनमा आउने भन्ने बित्तिकै अधिकारको कुरा लागु, अनि ऊ चाहिँ अङ्ग्रेजीमा बस भन्छ नि होइन, ऊ चाहिँ मालिक अनि श्रीमती चाहिँ धेरै जो श्रीमतीकै हो। अब कतिजना परिवारमा चाहिँ म श्रीमान चाहिँ नट मालिक, श्रीमती चाहिँ मालिक देख्छु होइन, यो डिपेन्ड्स कस्तो खालको पर्सनालिटी। तर बाइबलमा जे छ त्यसलाई हामीले पवित्र आत्माको अगुवाईमा एउटा सुन्दर, जहाँ चाहिँ आफ्नो अब्लिगेसन पुरा गर्ने श्रीमान, आफ्नो अब्लिगेसन पुरा गर्ने श्रीमती, श्रीमान मेरो लागि यस्तो गर्नुपर्छ अनि मात्रै म यस्तो गर्छु, त्यो चाहिँ होइन। फेरि त्यो त हुँदै हुँदैन, त्यो बिब्लिकल भएन। भन्न सक्छ मान्छेले, ल तिमीले मलाई प्रेम गर येशूले जस्तो अनि म तिम्रो अधीनमा बस्छु, त्यसो भन्नु मिल्दैन। तिमी मेरो अधीनमा बस अनि म तिमीलाई प्रेम, त्यसो भन्नु मिल्दैन। हाम्रो श्रीमती अधीनमा नबसे पनि श्रीमानले प्रेम गर्नु पर्यो, अनि श्रीमानले प्रेम नगरे पनि श्रीमतीले अधीनमा बस्नु पर्यो, किनभने आफ्नो अब्लिगेसन लिनु पर्यो। यो सबभन्दा महत्त्वपूर्ण कुरा। तर त्यो सबै कुरा गर्नलाई पवित्र आत्माको भरपुरी, जुन चाहिँ परमेश्वरको आज्ञा हो वचनको होइन, यो कुरो हामीले विचार गर्नु पर्यो। पवित्र आत्माको कुरा गर्दाखेरि प्रेरितहरूको पुस्तकमा हामीले अघि हेऱ्यौँ एक अध्यायको 8 त्यो चाहिँ एउटा वास्तवमा परमेश्वरको मण्डलीको सेवकाईमा प्रेरित एकको 8 चाहिँ एकदम की भन्छ नि अङ्ग्रेजीमा, एकदम मुख्य पद हो त्यो, एकदम महत्त्वपूर्ण पद हो। किनभनेदेखि मण्डली भनेकै पवित्र आत्मामा मात्रै सम्भव छ, किनभने मण्डली भने त येशु प्रभुको शरीर हो, त्यसको शिर येशु हुनुहुन्छ। त्यो शरीरको रूपमा कसरी जोडिन्छ भन्दा पवित्र आत्माद्वारा, शिर चाहिँ पवित्र आत्मा येशु प्रभु, त्यसको शरीर चाहिँ पवित्र आत्माद्वारा। जसरी हाम्रो शरीरमा हड्डीहरू, नसाहरू, विभिन्न कुराहरू छन् जसले गर्दाखेरि रक्त सञ्चारदेखि लिएर हरेक कुराहरू हाम्रो शरीरमा फिजिन्छ, त्यसले जोडिदिन्छ, त्यस्तै पवित्र आत्माले विभिन्न वरदानद्वारा हरेक विश्वासीलाई येशु प्रभु जो शिर हुनुहुन्छ उहाँसँग जोडिदिन्छ, र हामी उहाँसँग एउटै भएर हिँड्छौँ। एउटै हुने सम्भावना त्यतिखेर हुन्छ जतिखेर तपाईँ र म ख्रिस्टमा परमेश्वरबाट जन्मिन्छौँ। धेरै मान्छेको यो बुझाइ छैन, परमेश्वरबाट जन्मिया बुझाइ छैन, नत्र भनेदेखि उनीहरूमा नयाँ स्वभाव देखिनु पर्यो, नयाँ सृष्टि देखिनु पर्यो, पुरानो कुरा बित्नु पर्यो। तर पुरानै कुरामा हामी लिँडै ढिपे गरेर फाइट गरेर देख्छौँ, र कतिजना मान्छेहरू त्यो देखेर पनि त्यसैको पैसा देख्छौँ देख्छन्। तपाईँ र मैले आफैलाई जहिले पनि जाँच्नुपर्छ, जे पनि हेर्दाखेरि यो चाहिँ के होला, वचनले के भन्छ, बाइबलले के भन्छ, परमेश्वरले के भन्नुहुन्छ, यो कुरो महत्त्वपूर्ण हुन्छ। त्यसैले प्रेरितको पुस्तक पुरै जे छ त्यो चाहिँ प्रेरित 1:8 आधारित छ, त्यसको एउटा काम हो। अन्त आज पनि तपाईँ र ममा प्रेरित 1:8 काम गर्नुपर्छ, त्यो बेलाको प्रेरितहरू जस्तै आश्चर्य कर्म होइन, तर तपाईँ र ममा अघि सुरुमा मैले भने एउटा नयाँ जीवन, नयाँ स्वभाव, नयाँ चरित्र, येशूको स्वभाव तपाईँ र ममा बन्ने कुरामा, अन्धकारबाट ज्योतिमा आउने कुरामा चाहिँ हामीमा पनि एउटा आश्चर्य काम भइराखेको हुन्छ। त्यसैले महत्त्वपूर्ण आत्मिकी जीवन परिवारमा परमेश्वरको इच्छा अनुसार जिउने एउटै उपाय चाहिँ पवित्र आत्माको भरपुरीद्वारा हो। अनि यहाँ मैले अघि तपाईँलाई एउटा पद पढेको थिएँ, पवित्र परमेश्वरको इच्छा पत्ता लगाउने, 8 पदमा होला होइन, परमेश्वरको इच्छा पत्ता लगाउने कुरा हामीले अघि हेरेका थियौँ। त्यसकारणले यो पवित्र आत्माले भरपूर हुने कुरा महत्त्वपूर्ण छ। फेरि पनि म दोहोऱ्याउँछु, यो पवित्र परिवारमा परमेश्वरको जस्तो, परमेश्वरले चाहनु भएको जस्तो परिवार, धार्मिकतामा जिउने परिवारको लागि, सबैले परमेश्वरको इच्छालाई मुख्य उद्देश्य बनाएर जिउनको लागि पवित्र आत्माको भरपुरी जरुरी छ। कुनै पनि अवस्थामा परमेश्वरलाई महिमा दिने जीवन जिउने पवित्र आत्माको भरपुरी बिना सम्भव छैन। अनि पवित्र आत्माको भरपुरी भनेको चाहिँ, मानिलिउँ येशु प्रभु तपाईँको अगाडि निरन्तर 24 घन्टा उपस्थित हुनुहुन्छ, त्यो, अनि उहाँको शक्ति तपाईँमा काम गरेर आउँछ, त्यो पवित्र आत्माले भरिएर मात्र परमेश्वरले चाहनु भएको जीवन कुनै पनि विश्वासीले जिउन सम्भव छ। तपाईँलाई प्रष्ट यो कुरा म भन्न चाहन्छु, वास्तवमा आत्मिकी जीवनको सफलता भनेको चाहिँ परमेश्वरको धार्मिकतामा परमेश्वरलाई महिमा दिएर पवित्रताको जीवन जिउने कुरा, ल्याउने कुरा चाहिँ पवित्र आत्माको शक्तिमा मात्रै सम्भव छ, जुन चाहिँ परिवारमा एउटा परमेश्वरको जनहरूको परिवार जस्तो भएर जिउन चाहिँ, अनि शैतानले जहिले पनि त्यो परिवारमा त्यस्तो खालको अवस्था जहाँ चाहिँ ख्रिस्ट चाहिँ सेन्टर शिरको रूपमा धार्मिकतामा जिउने स्वभाव चरित्रमा विकास भएको परिवार, मण्डलीको एउटा सानो निकाय, त्यसको विरुद्धमा शैतान निरन्तर रात दिन लडाइँ गरिराख्छ। अनि शैतानले तपाईँलाई के गराउँछ भने नि, एउटा शब्द तपाईँलाई मैले भनेको थिएँ, आई डोन्ट थिङ्क एनीबडी गट इट, त्यो चाहिँ कन्फ्रन्टेसन भन्छ अङ्ग्रेजीमा। कन्फ्रन्टेसन भनेको चाहिँ एकअर्कामा विरोध झगडा गर्ने, कुनै पनि कुरा कहिलेकाहीँ फरक विचार हुन्छ, टोटली फरक विचार, कहिलेकाहीँ तपाईँले चाहेको भन्दा मैले ठ्याक्कै उल्टो कुरा भनौँला। त कन्फ्रन्टेसन के हो भने नि, तपाईँले तुरुन्तै तपाईँको बेखुसी र तपाईँको रिस विरोध तुरुन्तै देखाउँछ, मान्छेको चर्तिकाला त्यही हुन्छ, अनि त्यसै झगडा सुरु हुन्छ, भित्रभित्रै अर्को खालको सोच हुन्छ। तर त्यो परमेश्वरको आत्माले भरिया मान्छेले के हुन्छ, विपरीत कुरा पनि त आउनु सक्छ नि, किन कहिलेकाहीँ कुरा बुझ्या हुँदैन, त्यसलाई कसरी ह्यान्डल गर्ने, त्यसलाई प्रार्थना गरेर शान्तिमा एफिसी 4:15 सत्यलाई प्रेमपूर्वक प्रकट गर्ने भन्छ, त्यसलाई परमेश्वरको वचनको आधारमा प्रष्ट्याउने र एकले अर्कालाई जब त्यो सत्य कुरा के हो पत्ता लाग्छ, सहमति हुने, एउटाले मन परिवर्तन गर्नुपर्ने हुन्छ, उसले भनेको कुरा सही नहुनसक्छ, त्यो कुरो एकदमै महत्त्वपूर्ण छ। सो हर समय निरन्तर विश्वासीले पवित्र आत्माले भरपूर हुनुपर्छ, ताकि ऊ परिवारमा पवित्रताको जीवन जिउन सक्छ र परमेश्वरले चाहनु भएको जस्तो हुन्छ। कुनै पनि व्यक्ति जब परिवारमा समस्यामा हुन्छ, मण्डलीमा पनि त्यसले समस्या ल्याउँछ, हरेक कुरामा समस्या हुन्छ। अब फेरि मैले अघि सुरुमा भनेको जस्तो, कहिलेकाहीँ चाहिँ के हुन्छ भने, परिवारमा एकता हुन्छ, त्यहाँदेखि ख्रिस्ट चाहिँ त्यहाँ हुँदैन, अथवा श्रीमानले जे भने श्रीमतीले त्यही गर्छ, अथवा श्रीमतीले जे भने श्रीमानले त्यही गर्छ, तर प्रभुको वचनले के भन्छ त्यसलाई चाहिँ उनीहरूले कहिले नै फालिसकेका हुन्छ। त्यस्तो खालको परिवार चाहिँ शैतान सफल भयो त्यहाँ, त्यो चाहिँ होइन फेरि। त्यस कारण तपाईँ र मेरो जिम्मेवारी छ, जस्तो म जहिले पनि भन्छु नि, मेरो श्रीमतीलाई म माया गर्छु, उसलाई खुसी बनाउन म सबै कुरा गर्न तयार छु, तर मेरो एउटा सिमाना के छ, परमेश्वरको इच्छा, मैले गरेको कुरा उसलाई खुसी बनाउनेमा परमेश्वरको इच्छाभन्दा बाहिर जानु मिल्दैन। अब त्यो परमेश्वरको इच्छामा बस्दाखेरि उसलाई खुसी भएन भने त मैले गर्नै सक्दिनँ नि, यो अन्डरस्ट्यान्ड। तर हामीले सबै कुरा प्रेममा गर्न सक्छौँ। कन्फ्रन्टेसन भनेको वाद विवाद र एकदम आवेग रिस, त्यो शैतानको काम हो। तपाईँले देख्नुभयो होला कहिलेकाहीँ मान्छेहरू बाजेको बिना कामको विषयमा, कुनै पनि कुरा समस्या आयो भने परमेश्वरका जनहरूले के हुन्छ, प्रार्थना गरेर बसेर छलफल गरेर शान्तिमा त्यसलाई निर्णय गर्छ नि त, एउटा निर्कल गर्छ, किन परमेश्वरले निर्कल दिनुहुन्छ नि। तर जब मान्छे शारीरिक र शैतानको आक्रमणलाई बुझ्दैन, उनीहरू के गर्न थाल्छ, एकअर्कामा वैमनस्य झगडा गर्न थाल्छ, अनि अरू मान्छेहरूले पनि त्यहाँ के पनि बोल्न सक्दैन, किनभने उनीहरूलाई पनि निश्चयता छैन, परमेश्वरप्रति समर्पणता कम छ। त्यसकारणले पति र पत्नी एकअर्काको अधीनमा रहने कुराको सम्बन्धमा अब तपाईँलाई मैले यहाँ 19 पद आपसमा भजन, सो पवित्र आत्माले भरपुरी भएपछि एउटा कुरा के हुन्छ, यहाँ दाख मद्दले भरपुर भएपछि चरित्र बिग्रिन्छ, उनीहरूको जीवनमा धेरै किसिमका अन्धकारका कुराहरू सुरु हुन्छन्, त्यो कुरो तपाईँलाई मैले एक्सप्लेन गर्नु परेन। तर पवित्र आत्माले भरपुर भएपछि सबभन्दा पहिलो कुरा के हुन्छ, पहिलो कुरा चाहिँ आपसमा भजन स्तुति गान आत्मिकी गीतहरूद्वारा कुरा गर्ने र प्रभुको निम्ति आफ्नो हृदयमा यहाँनिर गाओ र भजन गर, परमेश्वरको निम्ति हृदयमा गाउने। बाइबलमा अरू ठाउँमा पनि सायद कलसी 3 अध्यायमा परमेश्वरको वचन हामीमा प्रशस्त होस्, हामी गीत र भजनमा परमेश्वरलाई गाउने कुरा त्यहाँ पनि छ। जो मान्छे पवित्र आत्माले भरिन्छ, यो गीत भजनमा हृदयमा गाउने भनेको चाहिँ उनीहरूभित्र परमेश्वरको स्तुति प्रशंसाको गीत हुन्छ, उनीहरूको इच्छा विचार सबै कुरा त परमेश्वरको धार्मिकता र पवित्रता हुन्छ नि त, यो कुरो एकदम महत्त्वपूर्ण हो। त्यसकारणले पवित्र आत्मामा भरिएकाहरूमा चाहिँ परमेश्वरलाई महिमा दिने गीत गाउने कुरा हुन्छ, पहिलो कुरा भजन गाउने कुरा हुन्छ। खराबी नेगेटिभ चिन्ता मान्छेको बारेमा कुरा काट्ने यो कुराहरू होइन, शैतानको पार्श्वमा परेकोले मात्रै गर्छ त्यो, तर पवित्र आत्माले भरिएको चाहिँ आनन्दका भजनहरू, धार्मिकताका गीतहरू परमेश्वरलाई पुरा हृदय यहाँनिर छ, आफ्नो हृदयमा परमेश्वरको स्तुति गान प्रभुको निम्ति आफ्नो हृदयमा गाउनु पर्यो, गाउने भजन उसमा हुन्छ, यो पवित्र आत्माले भरिएको मान्छेमा हुने कुरा भयो। अर्को 20मा के छ, हाम्रो प्रभु येशू ख्रिस्टको नाउँमा परमेश्वर पितालाई सबै कुराहरूको निम्ति सधैँभरि धन्यवाद चढाओ। दोस्रो कुरो पवित्र आत्माले भरिएको पहिलो कुरा के भयो, परमेश्वरको निम्ति गान, भनेको उनीहरू जहिले पनि भित्रैदेखि आनन्दको भजन परमेश्वरलाई महिमा दिने भजन गाउँछन्, त्यो पहिलो कुरा भयो। निराश हुने मान्छेले गाउन सक्दैन, विश्वास नभएको मान्छेले गाउन सक्दैन, पवित्र आत्माले भरिएको मान्छेमा दोस्रो कुरा के हुन्छ, हरेक सबै कुराको निम्ति सधैँभरि परमेश्वरलाई धन्यवाद चढाउने। तपाईँलाई रोमी 1 अध्यायमा परमेश्वरलाई क्रोधित बनाउने कुरा मानिसहरूको जीवनमा के थियो थाहा छ तपाईँलाई, रोमी 1मा तपाईँले हेर्नुभयो भने रोमी 1मा के लेखेको छ भने 20 र 21 विशेष गरिकन, उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाएका थोकहरूमा छर्लङ्गै देखिएको छ, यसैले तिनीहरूलाई कुनै किसिमको बाहना छैन 21मा, किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन् न त धन्यवाद नै चढाए, तर तिनीहरूले आफ्ना विचारमा बेकम्म भए, तिनीहरूको मूर्ख मन अझै अँध्यारो भयो। त्यसकारण परमेश्वरलाई धन्यवाद चढाउने कुरा चाहिँ परमेश्वरको इच्छा हो। पहिलाका मानिसहरूले परमेश्वरलाई धन्यवाद नदिएको, परमेश्वरप्रति, किन परमेश्वर जो हुनुहुन्छ उहाँलाई नचिनेको, उहाँलाई आदर नदिएको, हामीले बाइबलमा जहाँ पनि परमेश्वरलाई आदर दिनुपर्ने भनेर सिक्छौँ, परमेश्वरलाई महिमा आदर सदा पराक्रम सदा सर्वदा तपाईँलाई होस् भनेर हामी सिक्छौँ, भजन हामीले प्रार्थना गर्दा नै यीशुप्रभुले सिकाउँदाखेरि परमेश्वरको महिमा होस् जसरी स्वर्गमा भएको छ यहाँ भनेर हामी गाउँछौँ, उहाँको इच्छा पुरा होस् जसरी स्वर्गमा यहाँ भनेर, अनि अन्तमा आदर पराक्रम सदा सर्वदा तपाईँको होस्, परमेश्वरलाई धन्यवाद दिने। जो मान्छे पवित्र आत्माले भरिएको हुन्छ उसले सधैँ सबै कुराको लागि, अब यहाँनिर सबै कुराको लागि धन्यवाद भन्दाखेरि कसैले पाप गर्यो भनेर पापको लागि धन्यवाद दिने होइन, कसैको जीवनमा शरीरमा रोग लाग्यो, क्यान्सर लाग्यो, त्यसलाई धन्यवाद दिनु परेन, पाप अनि क्यान्सर भनेको मान्छेले गरेको पापको अधर्मको फल हो, रोग भनेको कसरी आउँछ, क्रिस्चियनलाई नि रोग लाग्छ कहिलेकाहीँ, क्यान्सर हुन्छ, त तर त्यो कहाँबाट सुरु भयो थियोलोजिकल्ली हेऱ्यो भने चाहिँ जब मान्छेले पाप गर्यो तब आयो त्यो पाप, त्यस्तो खालको रोगहरू। त्यसलाई धन्यवाद दिनु परेन। तर परमेश्वरले हरेक कुरा, परिस्थिति, कहिलेकाहीँ दुःख परेको परिस्थिति, खेदो परेको, अभाव परेको, तर परमेश्वरलाई धन्यवाद दिएर फेरि परमेश्वरले आफ्नो विश्वास योग्यताद्वारा हामीलाई बचाउनुहुन्छ। त्यस कारण हामीमा परमेश्वरप्रतिको गान र परमेश्वरप्रति धन्यवादी, परमेश्वरलाई हरेक अवस्थामा धन्यवाद, गनगन होइन, बेखुसी होइन, धन्यवाद, यो पवित्र आत्माले भरिएको व्यक्ति। अनि तपाईँ परिवारमा एकदम प्रभावकारी हुन चाहनुहुन्छ, परिवारमा आशिषित परिवार देख्न चाहनुहुन्छ, ख्रिस्ट सेन्टर्ड भन्छ, येसुलाई केन्द्रमा रहेको देख्न चाहनुहुन्छ, तपाईँमा के हुनु पर्यो? परमेश्वरको प्रभुप्रतिको भजन गीत हुनु पर्यो, उहाँलाई महिमा दिने, त्यसमा आनन्द पनि हुन्छ। अर्को कुरा चाहिँ उहाँप्रति धन्यवाद सबै कुराको लागि सधैँभरि। अनि कहिलेकाहीँ समस्या हुने बित्तिकै तुरुन्त परमेश्वरलाई धन्यवाद दिने के नि के कुरा तपाईँलाई परमेश्वरले देखाउनुहुन्छ। त्यसैले अर्को कुरा चाहिँ पति र पत्नीको विषयमा यहाँनिर हामी देख्छौँ, जब यो सबै पवित्र आत्माले भरिएर यो सबै कुरा हुन्छ तब हामी अब परमेश्वरले चाहनु भएको जस्तो परिवारमा आफ्नो आफ्नो ड्युटी, आफ्नो आफ्नो ड्युटी, आफ्नो आफ्नो काम पुरा गर्ने कुरामा हामी सफल हुन सक्छौँ है। त्यसैले यो पद सबभन्दा बढी मान्छेहरूले मिसयुज गर्छ। यो पद, यो पदको आधारमा के भन्छ भने होइन, परिवारमा पति र पत्नी बराबर हुनुपर्छ। अब परमेश्वरको लागि, अनुग्रहको लागि बराबरै हो, परमेश्वरले बराबर प्रेम गर्नुहुन्छ, बराबर अनुग्रह गर्नुहुन्छ, बराबर उद्धार दिनुहुन्छ, तर इन अ फ्यामिली, परिवारमा पति र पत्नीको रोल फरक छ। अनि त्यो कुरो क्लियर यहाँ छ, बाइबलमा छ। अनि कतिचोटि श्रीमतीहरूलाई गाह्रो हुन्छ, म कसैको पक्ष विपक्ष होइन, म परमेश्वरको वचनमा के छ त्यो विश्वास गर्छु, तर संसारमा धेरै किसिमका मान्छे छन्, धेरै मेरा साथीहरू छन् जसले यो पदको आधारमा परमेश्वरको डरमा आफूलाई एकअर्काको अधीनमा सुम्प भन्ने कुरामा यो यही पदले चाहिँ सबै एकअर्काको अधीनमा हुनुपर्छ भनेर, अनि त्यसपछि पछि आउने पत्नीलाई पतिको अधीनमा बस भन्ने कुरालाई पनि यसले काट्न खोज्छन्। तर यो एकअर्काको अधीन भनेको चाहिँ परमेश्वरको इच्छा तपाईँ र मेरो लागि जुन छ त्यसको निम्ति एकअर्कामा अधीनमा रहने, परमेश्वरको इच्छाको अधीनमा हो। मुख्य चाहिँ तपाईँले यो भन्नु पर्यो होइन, मुख्य चाहिँ शैतानले आक्रमण गर्ने चाहिँ परिवारलाई सबभन्दा बढी हो। त्यसैले आदम र हवा जब पाप रहित थिए, शैतानले आक्रमण गर्यो परिवारमा हवालाई, अनि हवाले नाइ भन्न सकेन। अब हामीलाई पक्का थाहा छैन आदम त्यहीँ थियो कि थिएन, धेरै जस्तोले थियो पनि भन्छन्, आदमले रोक्नु पर्थ्यो भन्छन्, तर जरुर हवाले जब आदमलाई फल दिन्छ, आदमले नाइ भन्न सक्थ्यो, खान्छ, अनि त्यसको फलस्वरूप हामीलाई थाहा छ संसारमा पाप आयो, मानिसहरूमा मृत्यु आयो, यो सबै कुरा आयो जो चाहिँ शैतानले आक्रमण गरेर ल्याएको थियो। अनि त्यसको उद्धार, त्यहाँबाट उद्धार गरेर मानिसहरूलाई फेरि परमेश्वरको सम्बन्धमा र सधैँको निम्ति धार्मिकतामा, जुन चाहिँ आउने दिनहरूमा जब येशू दोस्रोचोटि आउनुहुन्छ, अब पुरानो र नयाँ कुरा सब सिद्धिन्छ, हरेक कुरा नयाँ आउँछ, हामीलाई थाहा छ त्यो होइन। अनि तपाईँ र मेरो आशा र विश्वास हामी नयाँमा। अब परिवारको कुरा, यहाँनिर मुख्य भूमिकाको कुरा गर्दाखेरि बाइबलमा प्रष्ट लेखिएको छ यसको बारेमा। आज त्यसको बारेमा धेरै कुरा गर्ने मसँग समय छैन, म छोट्याएर छिट छिट गर्छु। मुख्य कुरा परिवारको निम्ति, परिवार तपाईँको निम्ति होइन कि तपाईँ परिवारको निम्ति, यो सबभन्दा मुख्य हरेक व्यक्तिले होइन, जहिले पनि मान्छेले के गर्छ नि परिवार मेरो निम्ति भनेर सोध्छ, अनि जहिले पनि एक्सपेक्टेसन के छ भने परिवारले मलाई खोइ के गरिदियो, मलाई पनि आउँछ कहिले काहीँ त्यो सोच होइन, यत्रो कति वर्षसम्म मैले परिवार भनेर जिउँ तर परिवारले मलाई के गर्यो, जब त्यो सोच आउँछ नि शैतानले प्रयोग गर्छ, यसो हेर्दा ठिकै लाग्छ। तर तपाईँ र मैले जहिले पनि पति पत्नी सबैले, छोराछोरीले पनि, परिवार मेरो लागि होइन कि म परिवारको लागि, मेरो अब्लिगेसन के हो, यो कुरो हामीले भुल्नु हुँदैन, त्यो चाहिँ राइट वे, शैतान सफल हुँदैन, त्यो शैतानले केही गर्नु सक्दैन, त्यसपछि हामी परमेश्वरको पक्षमा हुन्छौँ। यो मुख्य कुरा तपाईँ र मैले बुझ्नुपर्ने, परिवारमा आत्माले भरिएको ले के गर्छ, के कुरा हुन्छ आत्माले भरियो भने चाहिँ उनीहरू, अघि भर्खरै हामीले हेऱ्यौँ मादक पदार्थले भरिँदाखेरि चाहिँ उनीहरूको दिमाग काम गर्दैन, हामीले यो सबै कुरा हेरिसक्यौँ 20 पदसम्म। अनि पवित्र आत्माले भरिँदाखेरि चाहिँ हामीमा भजन हुन्छ, हाम्रो हृदय प्रभुको निम्ति गाउने हुन्छ, अनि हामी परमेश्वरप्रति धन्यवादी हुन्छौँ, अनि परमेश्वरको इच्छा र आज्ञालाई हामी पालन गर्ने हुन्छौँ। त्यो महत्त्वपूर्ण कुरा त्यहाँसम्म हामीले हेऱ्यौँ। त्यसैले मुख्य कुरा पवित्र आत्माले भरिँदाखेरि दुईवटा कुरा हेऱ्यौँ, एउटा चाहिँ हृदयमा गान भजन परमेश्वरप्रति, दोस्रो चाहिँ परमेश्वरप्रति धन्यवादी, हरेक कुराको निम्ति धन्यवादी कहिले पनि। अनि मान्छेलाई यो मान्छे चिन्ने चाहिँ धन्यवादी छ कि छैन भन्ने एउटा थाहा हुन्छ भनेर भन्छन् क्या। धन्यवादी मान्छे नेगेटिभ कहिले पनि हुँदैन, जहिले पनि उसले ऊ चाहिँ धन्यवादी खुसी हुन्छ, अरूप्रति जहिले पनि खुसी व्यक्त गर्दछ, एप्रिसिएसन हुन्छ अङ्ग्रेजीमा गर्दछ। स्वार्थी जीवन हुने मान्छेहरू धन्यवादी हुँदैन, तर स्वार्थ चाहिँ हामीले कहिले पनि गर्दैनौँ, स्वार्थको निम्ति जिउँदैनौँ। जब परिवारमा सबै कुराहरू ठिक रहन्छ अनि त्यस्तो परिवारमा अचानक कहिलेकाहीँ समस्या आउँछ नि, कहिलेकाहीँ श्रीमतीको मुखमा अलिकति त्यस्ता शब्दहरू आउला, कहिलेकाहीँ श्रीमतीका मुखमा त्यस्ता शब्दहरू आउला। अब त्यो अवस्थामा हामीले के गर्ने भन्ने कुरामा चाहिँ अघि हामीले हेरिसक्यौँ। सबै कुरामा परमेश्वरलाई धन्यवाद दिने, परमेश्वरको गीत भजन गाउने, परमेश्वरप्रति धन्यवादी हुने, त्यसरी हामी शैतानको के भन्छ त्यसलाई आक्रमणबाट विजयी हुन सक्छौँ। अनि अर्को कुरा चाहिँ मेरो कर्तव्य के हो मात्रै सोच्ने, मलाई अरूले के गरेछ गरेन भनेर सोच्नु परेन। त्यसरी हामी विजय जीवनमा आत्मिकी जीवनको के भन्छ विजय जीवन आत्मिकतामा विजय जीवनको कायम राख्ने तरिका त्यही हो। धन्यवादी हुनु कुरा कहिल्यै छोड्नु हुँदैन, कहिलेकाहीँ धन्यवादी हुने कुरा नभेटाउनुहुन्छ होला, तर एकछिन सोच्नुभयो भने तपाईँ परमेश्वरप्रति धन्यवाद हुन सक्नुहुन्छ। स्वर्गीय दृष्टिकोण तपाईँ र ममा रहिरहनु पर्छ। त्यही कुरा एफिसी 2:6 अथवा 3, 4, 5, 6 हेरेर हामीले भनेको थियौँ, ख्रिस्टसँगै बौरी उठाएर हामी स्वर्गीय स्थानमा बसालिएका छौँ। अनि स्वर्गीय दृष्टिकोण भनेको चाहिँ स्वर्गीय विचार, हामीलाई सांसारिक विचार आउँदैन। हामीले मान्छेले बोल्दाखेरि अरूलाई छ्यास्ने, अरूलाई धोका दिने, अरूलाई च्यालेन्ज गर्ने, अरूलाई निन्दा गर्ने, अरूसँग विवाद गर्ने, अरूसँग झगडा निकाल्ने, यस्तो कुराहरू त धन्यवादीको त्यस्तो हुँदैन नि, त्यो स्वर्गीय दृष्टिकोण होइन नि। स्वर्गीय दृष्टिकोणमा के हुन्छ, आफूले गर्ने कुरा मात्रै हुन्छ, स्वार्थ रहित हुन्छ। सो विजय क्रिस्चियन जीवन चाहिँ बिगार्ने कुरा हो त्यस्तो चाहिँ होइन। सो प्रभुलाई धन्यवाद दिने, प्रभुप्रति धन्यवादी हुने कुरा चाहिँ। अर्को कुरा चाहिँ सबभन्दा बढी परिवारमा आक्रमण कहाँ हुन्छ भन्दाखेरि, जो चाहिँ तपाईँ र मेरो भावनात्मक रूपमा बढी नजिकको सम्बन्ध हुन्छ, जस्तो पति र पत्नीको बिचको सम्बन्ध जो छ एकदमै नजिकको सम्बन्ध, त्यहाँ ठुलो भावना हुन्छ। त्यहाँ अलिकति पनि विश्वासघात भयो, अलिकति पनि समस्या भयो भने ठुलो समस्या हुन्छ। अनि कतिचोटि श्रीमतीहरूको तरिका के हुन्छ भने नि, श्रीमानलाई चाहिँ अङ्कुशले हलाउन चाहन्छ, तर श्रीमानले के गर्नुपर्छ, श्रीमतीलाई बेखुसी बनाउने, श्रीमतीको इच्छा विरुद्ध जाने त होइन नि, तर परमेश्वरको इच्छा विरुद्ध चाहिँ नजाने। कहिलेकाहीँ श्रीमतीको इच्छा चाहिँ परमेश्वरको इच्छा विरुद्ध आउन सक्छ, धार्मिकता विरुद्ध आउन सक्छ, परमेश्वरलाई निन्दा हुने खालको काम हुनसक्छ, सत्यता धार्मिकता र भलाइभन्दा दाहिने बायाँ हुनसक्छ, स्वार्थका कुराहरू हुनसक्छन्, संसारिक कुराहरू हुनसक्छन्। त्यो सबै छान्ने काम, त्यसलाई डिसर्न गर्ने, त्यसलाई समझले छुट्याउने काम पवित्र आत्माले भरिएको पतिको हो, उसको भूमिका छ। अब बुझ्नुहुन्छ तपाईँले, हामी कसैको स्वत समर्थनमा हुन सक्दैन, पवित्र आत्मामा हुनुपर्छ, परमेश्वरको व्यवस्थामा हुनुपर्छ हो। यो कुरा तपाईँ र मैले बुझ्नुपर्छ। श्रीमतीसँग असल हुँदाखेरि ल जे कुरा पनि हो भनिदियो पछि त खुसी भइहाल्छ त होइन, तर तपाईँले श्रीमतीलाई खुसी बनाउनु भयो, अथवा श्रीमतीको मात्रै बढी कुरा गरे, श्रीमान पनि त्यस्तो हुन्छ, श्रीमानलाई खुसी बनाउनु भयो तर ख्रिस्टको विरुद्ध काम गर्नु भने के भयो, ठुलो नोक्सान भयो नि, होला तपाईँको मुक्ति नै गुम्न सक्छ अथवा मुक्ति नपाएको होला, त्यो त एकदमै ठुलो डरलाग्दो अवस्था भयो नि। सो परमेश्वरलाई धन्यवाद दिन हामीले कहिल्यै छोड्नु हुँदैन, स्वर्गीय दृष्टिकोणमा हामी जिउनुपर्छ, पृथ्वीको दृष्टिकोण होइन। विजय क्रिस्चियन सबै कुरा अप्ठ्यारो परिस्थितिमा, अभावमा, जब अभाव हुन्छ, गरिबी हुन्छ, दुःख हुन्छ, विरोध हुन्छ, रोग हुन्छ, निराश हुन्छ, त्यो बेलामा के गर्ने, पति र पत्नी मिलेर परमेश्वरको महिमा गर्ने, परमेश्वरलाई धन्यवाद दिने, एकले अर्कालाई उत्साह दिने, किनभने यो संसारमा गरिब नै भएर पनि विजयी जीवन जिउन सकिन्छ नि। तपाईँलाई यसको बारेमा धेरैजनाको गवाही म बाँड्न सक्छु, टाइम भएको भए। विजयी क्रिस्चियन यी सबै कुरा बिग्रिँदाखेरि पनि परमेश्वरमा धन्यवादी र परमेश्वरको भजन गाउने हुन्छ, जसले गर्दा उनीहरू विजयको साइडमा हुन्छन्, उनीहरू परमेश्वरसँग सहभागी भइरहेका हुन्छन्, उनीहरू भावनात्मक कुरामा होसियारी हुन्छन्। अनि दुखित सबभन्दा नजिकको मान्छे कहिलेकाहीँ छोराछोरीको कारणले हुन्छ। त्यसैले तपाईँ र मलाई समझ चाहिन्छ, प्रार्थना चाहिन्छ, वचन चाहिन्छ, आत्माको अगुवाई चाहिन्छ। त्यसैले आत्माले भरपूर हुन जरुरी छ। तपाईँ र म आत्माले भरपूर हुनुको मतलब के छ भनेदेखि संसारको दृष्टिकोणमा हामी जाँदैनौँ। छोराले चाह्यो तर त्यो गलत छ नै भन्न सक्नु पर्यो, त्यो नै साँचो प्रेम हो नि। छोराले भनेको गलत कुरा गर्दै जाँदाखेरि त के हुन्छ, ऊ त परमेश्वरबाट टाढा हुन्छ नि, त्योभन्दा ठुलो दुःख के हो। सो धन्यवाद दिने, त्यसैले आफ्नो नजिककाहरू शैतानले मण्डली अथवा परिवारलाई आक्रमण गर्दाखेरि यिनै कुराहरूद्वारा गर्छ। सबभन्दा नजिकका कुराहरू तिनीहरूको बिचमा फुटा, दाजुभाइको बिचमा फुट ल्याउने, यो सबै कुरा शैतानको काम। तर तपाईँ मैले थाहा नपाउँदाखेरि के हुन्छ, कमजोरी हुन्छ कहिलेकाहीँ, गल्ती हुन्छ कहिलेकाहीँ। तर जब थाहा पाएपछि के हुन्छ, हामी असलले चाहिँ के गर्छौँ, त्यसलाई समाधान गर्छौँ, मिलापमा जान्छौँ, एकअर्कालाई क्षमा दिन्छौँ, फेरि उठेर हिँड्छौँ, झगडा गरेर फेरि खम्सा खम्सी गरेर अझै कहिलेकाहीँ बाटोमा देखिन्छ नि लुस्सालुस। यो हुन चाहिँ दिदीबहिनीको बढी नराम्रो कुरा गरिरहेको छु मैले, दिदीबहिनीले कुस्ती खेलेको चाहिँ मलाई चित्तै बुझ्दैन क्या, किनभने एउटाले एउटाको समाउँछ, अर्कोले अर्कोको समाउँछ, छुट्नै सकेको छैन क्या यतासम्म। अब छोरा मान्छे के हुन्छ, एकचोटि बनाएर दिएपछि त के फुट्छ खुट्छ होइन, पुरै अर्कै हुन्छ, अनि त्यो समातिरह हुन्छ क्या, छोडेकै छैन। बसेर तपाईँ र मैले क्लियर गर्नुपर्छ, सत्यतामा एक हुनुपर्छ, एकले अर्कालाई सहनुपर्छ, क्षमा दिनुपर्छ। कुनै पनि विषय तपाईँले जुन बेलासम्म यो व्यक्तिसँग यो कुरासँग चाहिँ म मिल्न सक्दिनँ होला भन्नु चाहिँ तपाईँले परमेश्वरको शक्तिलाई भरोसा नगर्नु। तपाईँमा जब पवित्र आत्माको भरपुरी आउँछ नि, तपाईँले सबै व्यक्तिसँग मिल्ने सम्भव देख्नुहुन्छ, किनभने त्यो मिलाउने त परमेश्वर। त्यसमा जज हेर्छ, जाँच गर्नुहोस्, पवित्र आत्माले भरिएको व्यक्तिमा त्यो कुरा हुन्छ, त्यो जीवित, त्यो आनन्द, एउटा जीवन, अनि त्यहाँ कहिले गडबड आउन दिँदैन, अनि त्यो गडबड आउने कुराले कहिले पनि प्रभाव पार्दैन। त्यसैले यहाँनिर एफिसी 5:21 पद तपाईँलाई म हेर्दै गर्दाखेरि यो पद चाहिँ के भन्नु खोजे, एकअर्काको अधीनमा बस्ने कुरा चाहिँ एकअर्काप्रति अधिकार गर्ने कुरा होइन, अथवा यहाँ चाहिँ श्रीमान पनि श्रीमतीको अधीनमा बस्नुपर्छ भन्या होइन। यो के भन्या भने परमेश्वरको इच्छा गर्नलाई एकअर्कालाई सम्मिलित गर्ने कुरा हो। एकअर्कामा परमेश्वरको डरमा, यहाँनिर परमेश्वरको डरको कुरा पनि छ, अनि एकअर्काको अधीनमा बस्नेमा एकअर्कालाई सुम्पिने भनेको चाहिँ आफ्नो आफ्नो जिम्मा पुरा गर्नलाई। परमेश्वरको इच्छा के छ भन्ने कुरो बाँकी अरू पदहरूमा दिएछ परमेश्वरको इच्छाको बारेमा। हो यो परमेश्वरको इच्छाको लागि एकले अर्कालाई सुम्पिने, तपाईँको आफ्नो आफ्नो अब्लिगेसन, तपाईँको आफ्नो आफ्नो कर्तव्य पुरा गर्ने कुरामा तपाईँले एकअर्कालाई सुम्पिने, परमेश्वरको इच्छामा एकअर्कालाई समर्पण गर्ने। अब यहाँ पतिले भनेको कुरा, त्यसपछि सबभन्दा पहिला पति के अरे पतिले के भन्छ, पत्नीले पतिलाई गर्ने कुरा पहिलो छ के अरे, त्यसपछि पत्नीले गर्ने कुरा छ, त्यसपछि छोराछोरीको कुरा छ होइन। यहाँनिर सबै परमेश्वरको इच्छा के छ भनेर सिकाइएको छ। आज टाइम धेरै गइसक्यो, त्यस कारण म धेरै बेर लिन चाहन्न, एकदम छोट्याएर कुरा गर्दै गर्दाखेरि यहाँनिर के छ भने यो पति र पत्नीको अधीनको कुराको बारेमा अलिकति छुन्छु, किनभने यो परिवारको कुरा हो, विवाहमा धेरै जस्तो यो कुरा गरिन्छ, तर पनि यो धेरै मिसअन्डरस्ट्यान्डिङ मान्छेले गर्छन्। परमेश्वरले यो वचनमा लेखिएको छ, क्लियर आज्ञाको रूपमा छ, र यसमा के छ भने यो पहिलो कुरा त यो पद भनेको चाहिँ एकले आफ्नो आफ्नो जिम्मेवारीको लागि परमेश्वरको इच्छा के छ त्यसमा सुम्पने। परमेश्वरको इच्छा चाहिँ के छ भनेर सबभन्दा पहिला चाहिँ यहाँ पत्नीहरूको लागि परमेश्वरको इच्छा के छ भनेर यहाँ लेखिएको छ एफिसी 5:22, त्यसको लागि पत्नीले समर्पण गर्नु पर्यो परमेश्वरको इच्छामा होइन। त्यो चाहिँ के छ भन्दाखेरि प्रभुको अधीनमा रहे झैँ आफूलाई आफ्ना पतिको अधीनमा सुम्प। अब यसको बारेमा आज धेरै म भन्न सक्दिनँ, तर पत्नीको अधीन पत्नी चाहिँ पतिको अधीनमा बस्ने कुरा यहाँ प्रश्न छ, तर यो अधीन भनेको चाहिँ पत्नी प्रति पतिको अधिकार अथोरिटी होइन, यो आफ्नो भूमिकामा उसको अगुवाता अगुवापनमा होइन। तपाईँले पहिलो कोरन्थी 11:3 पढ्नुभयो भने पति चाहिँ पत्नीको शिर भनेको छ। अब यो सबै कुरालाई बिब्लिकल्ली अध्ययन गर्ने टाइम मसँग छैन अहिले, तर त्यहाँ लेखेकै छ जसरी मण्डलीको शिर ख्रिस्ट हुनुहुन्छ, पतिको शिर पत्नीको शिर चाहिँ पति हुनुहुन्छ। त्यहाँ बुझ्नुपर्ने हुन्छ, त्यो त वचनमै लेखा छ नि, त्यसलाई चाहिँ ओभरलुक गर्न मिल्दैन। तर त्यसको कुरा के मतलब हो भनेर हामीले बुझ्नु पर्यो। त्यो भनेको चाहिँ के छ भने एउटा अगुवापनमा, एउटा लिडरसिपमा, अनि कतिचोटि चाहिँ 50-50 भन्छ, यो पति र पत्नीको अधिकारको कुरा चाहिँ 50-50 त्यो नबुझेर, कतिचोटि चाहिँ श्रीमती ठिक छ भनेदेखि श्रीमानले श्रीमतीको अधीनमा जानुपर्छ, श्रीमान ठिक छ भने उसले जानु, त्यो पनि होइन। श्रीमती एउटा काउन्सलर जस्तै, एउटा सल्लाहकार जस्तै, एउटा साथी जस्तै, स्विट हेल्पमेट भन्छ, उसले जानेको कुरा उसलाई भन्न सक्छ, तर डिसिजन गर्ने चाहिँ श्रीमान हो, श्रीमती होइन। यो कुरो तपाईँले बुझ्नुपर्छ, परिवारमा हरेक डिसिजन श्रीमानबाट आउनुपर्छ। अब यहाँ भन्दै गर्दा मैले अघि पनि भनिसकेँ, फेरि पनि श्रीमान चाहिँ बस होइन, उसको अथोरिटी श्रीमतीप्रति छैन, तर आत्मिकी लिडरसिप भन्छ अगुवापनमा परिवारमा श्रीमानले निर्णय गर्नुपर्छ। आज त्यति कुरा त्यहाँनिर हेरौँ। परिवारमा परमेश्वरको डरमा उहाँको इच्छामा एकले अर्कालाई समर्पण गर्ने, जुन चाहिँ हामीले एफिसी 21:5 हेऱ्यौँ। अब यहाँनिर पहिलो चाहिँ पत्नीहरू हो प्रभुको अधीनमा रहे चाहिँ आफूलाई आफ्नो पतिको अधीनतामा सुम्प, भनेपछि जब आत्मिक रूपमा अब पतिले चाहिँ के गर्छ भने नि, पत्नी वास्तवमा अर्को एउटा पोइन्ट के छ भने त्यो भूमिका खेल्ने क्रममा त पति एउटा सेवक जस्तो मालिक होइन। पतिको काम के हो भने परिवारमा एकता ल्याउने, परिवारमा पवित्रता कायम गर्ने, परिवारमा धार्मिकता कायम गर्ने काममा ऊ चाहिँ मुख्य अगुवाईको भूमिका गर्छ, मालिकको रूपमा होइन कि एउटा सेवकको रूपमा। यो कुरो बुझ्नुपर्छ, श्रीमतीप्रति अधिकार जमाउने होइन, तर श्रीमतीले श्रीमानको निर्देशनमा, उसको निर्णयमा आफैलाई सुम्पनुपर्छ। यो कुरा चाहिँ प्रष्ट, किनकि पति पत्नीको शिर हुन् यहाँ पनि लेखेको छ। एफिस के अरे पहिलो कोरन्थीमा मात्रै होइन, यहाँ पनि पत्नी पतिको शिर हुन्, पहिलो कोरन्थी 11:3 पनि त्यही कुरा छ। जसरी ख्रिस्ट पनि मण्डलीको शिर हुनुहुन्छ अनि उहाँ नै शरीरको मुक्तिदाता हुनुहुन्छ। अनि यहाँनिर यसकारण जसरी मण्डली ख्रिस्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा आफ्नो पतिको अधीनमा रहन्, हरेक कुरामा भनेको छ। अनि त्यो चाहिँ एउटा भूमिका आत्मिकी लिडरसिपको अधीनमा, कुनै पनि कुरा डिसिजन गर्दाखेरि श्रीमानले के निर्णय गर्छ, श्रीमती विवाद ल्याउनु हुँदैन। यद्यपि श्रीमानको विवेक, श्रीमतीको विवेकले केही कुरा छ भने श्रीमानलाई भन्न सक्छ, छलफल गर्न सक्छ, सल्लाह गर्न सक्छ, श्रीमानले सुन्नुपर्छ, तर डिसिजन श्रीमानको जिम्मामा हुनुपर्छ। यो कुरो हामीले प्रष्ट बुझ्नुपर्छ, यो बाइबलमै छ, त्यसैले यसलाई नबुझ्नु। अहिले तपाईँ आजका मण्डलीहरूमा यो खालको वचन पालन गर्ने परिवार अथवा त्यस्तो देख्नुहुन्न, पति र पत्नीको बिचमा यो कुरालाई बिर्सिया छन्, यो च्याप्टरै पढ्दैनन् कि जस्तो लाग्छ। सो यो त क्लियर छ यहाँ त होइन, यसलाई त यो पदहरू चाहिँ अहिले पढ्नु पर्दैन कहीँ पनि भने होइन। त्यसैले तपाईँले यसलाई बुझ्नु छ, आज मसँग टाइम छैन यसलाई बुझाउने, तर आज हाम्रो विषय भनेको चाहिँ परिवार, परिवारमा कसरी पवित्रता कायम गर्ने, कसरी आत्मिकी लडाइँमा सफल हुने, परमेश्वरको महिमामा जिउनु सक्ने, एउटा विजयी जीवन कसरी ल्याउने, यो कुरामा सबभन्दा ठुलो कुरो पवित्रता कायम गर्ने, धार्मिकता कायम गर्ने, भलाइ सत्यताको पछाडि लाग्ने, त्यो कुराको लागि चाहिँ श्रीमानलाई चाहिँ परिवारको अगुवाको भूमिकामा परमेश्वरले राख्नुहुन्छ। त्यसपछि पतिहरूको कुरा आउँछ, पतिहरू हो आफ्ना पत्नीहरूलाई चाहिँ प्रेम गर, जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई यस हेतुले समर्पण गर्नुभयो कि उहाँले त्यसलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र पारी दिउन्। त्यसकारणले यहाँनिर पतिहरूको चाहिँ पत्नीलाई ख्रिस्टले जस्तै प्रेम गर्ने। अब यहाँनिर यही कुरा भन्छु म, यो पत्नीलाई प्रेम गर्ने कुरा र यो पतिको अधीनमा बस्ने कुरा चाहिँ, मेरो श्रीमान तिमीले मलाई प्रेम गरे भएदेखि चाहिँ येसुले जस्तै म तिम्रो अधीनमा बस्छु, त्यो होइन। श्रीमानले जेसुकै गरोस् मतलब छैन, श्रीमतीको अधीनमा बस्ने काम हो। अब श्रीमती अधीनमा छ कि छैन, मेरो अधीनमा तिमी थियौ भने म पनि ख्रिस्टको प्रेम गर्थेँ श्रीमानले भन्ला, होइन। श्रीमती अधीन भए पनि नभए पनि श्रीमानको भूमिका श्रीमानले निभाउनु पर्छ, जुन चाहिँ श्रीमतीलाई ख्रिस्टले मण्डलीले जस्तै निस्वार्थ प्रेम गर्नु पर्छ। बाइबलमा अर्को अर्को ठाउँमा आफ्नै शरीरलाई कसैले आफैले दुःख दिँदैन, घृणा गर्दैन भन्ने कुरा पनि हामीले पढ्छौँ। त्यसकारणले यो विवाहको सम्बन्धमा यति मात्रै कुरा मैले भने, अनि तपाईँलाई योभन्दा बढी आज मसँग समय पनि छैन, तर यो एकदमै इन्ट्रेस्टिङ टपिक्स हो। तर तपाईँलाई म एउटै पद के भन्छु, एउटै कुरा के भन्छु भने नि, बाइबलभन्दा बाहिरको शिक्षामा पछि नलाग्नुहोस्, त्यो कुरा हो। कहिलेकाहीँ हामीले बुझ्नलाई अलिकति सक्या हुँदैनौँ, अनि कोही कोहीले अघि त मैले भने नि पति र पत्नीको सम्बन्धको बारेमा कति मान्छेहरूले नेपालको परिप्रेक्ष्यमा चाहिँ अथोरिटी जस्तै गर्छ, होइन, श्रीमती चाहिँ बोल्नु पनि हुँदैन, त्यो होइन। तर एकअर्काको जिम्मेवारीमा एउटै आत्मामा आउनु पर्यो, एउटै विचारमा आउनु पर्यो, अनि पत्नीहरूले चाहिँ पतिको अधीनमा आउनै पर्यो। अनि त्यो अधीन भनेको चाहिँ उसको अथोरिटीले अधिकार गर्ने, रुल गर्ने होइन, त्यो बुझ्नु पर्यो। अब त्यसलाई आज त्योभन्दा बढी भन्ने मसँग समय छैन। हाम्रो विषय चाहिँ आत्मिकी लडाइँ परिवारमा, त्यो लडाइँमा सफल जीवन जिउने कुरा चाहिँ धार्मिकता, पवित्र आत्माले भरिने कुरा 18 पद एकदम महत्त्वपूर्ण छ। अनि एफिसी 4:30 हामीले हेरिसकेका थियौँ कि पवित्र आत्मालाई दुखित नतुलाओ। पवित्र आत्मालाई दुखित तुलाउँदाखेरि चाहिँ हामी परमेश्वरको आत्माको शक्ति हामीबाट जान्छ, अनि परमेश्वरको आत्माको शक्ति बिना चाहिँ हामी शैतानलाई जित्न सक्दैनौँ, हामी परिवारमा शान्तिमा आशिषमा कायम रहन सक्दैनौँ। किनभने हाम्रो क्रिस्चियन जीवनको मुख्य प्रभिजन भनेर मैले सिकिरहेको छु हाम्रो शनिबारको क्लासमा, के अरे वचनमा प्रभिजन भनेर, परमेश्वरको प्रबन्ध भनेर, त्यो चाहिँ पवित्र आत्माद्वारा परमेश्वरले हामीलाई गर्नुहुने काम। हरेक व्यक्तिमा पवित्र आत्मा विश्वास गर्दाखेरि हाम्रो आत्मालाई क्विक गर्नुहुन्छ। वास्तवमा यो विश्वास र अस्तिको हप्ता यो आइतबार बिहानको क्लासमा एकजनाले प्रश्न गराएको थियो, मैले के भन्दै थिएँ भनेदेखि, पहिला मान्छे जन्मन्छ परमेश्वरबाट अनि विश्वास आउँछ, किनभने विश्वास चाहिँ पास्ट पार्टिसिपल भन्छ, प्रेजेन्ट पर्फेक्ट भन्छ, त्यसमा छ भनेदेखि, विश्वास चाहिँ प्रेजेन्ट टेन्समा छ, मुक्ति चाहिँ पास्ट पार्टिसिपल भनेपछि पहिल्यै भइसक्यो, मुक्ति पाएको हो अनि त्यसपछि ऊ विश्वास गर्छ। अब यहाँनिर यो प्रश्न गर्दै गयो भने हामीले धेरै जस्तो विश्वासद्वारा मुक्ति, ए तपाईँले विश्वास गर्नुहोस् येशु प्रभुको प्रचारमा परमेश्वरको राज्य नजिक आएको छ, पश्चाताप गर र विश्वास गर। तर यो विषयमा के भनेदेखि, यद्यपि जब वचन मानिसको जीवनमा आउँछ, पवित्र आत्मा अलरेडी तपाईँ र मेरो हृदयमा काम गर्न सुरु गर्नुहुन्छ, अनि हामीले पवित्र आत्माले गरेको काम परमेश्वरको वचनमा ठाउँ ठाउँमा देख्छौँ। कुनै पनि व्यक्तिले आफूलाई पापी छु भन्ने र पाप स्वीकार गर्ने सबै कुरा पवित्र आत्माले उसलाई काम सुरु गरेर मात्रै हो। पहिलो कुरा, येशु ख्रिस्टलाई प्रभु भनेर चिन्ने र स्वीकार्ने पनि पवित्र आत्मा हो। त्यो पवित्र आत्माको कामले तपाईँ र मेरो मरेको आत्मालाई एक्टिभेट गरेर सचेत बनाउने, त्यही हो परमेश्वरको जन्म। जब त्यो एक्टिभेट हुन्छ त्यसपछि तपाईँ पश्चाताप गर्नुहुन्छ, किनभने मुर्दाले त विश्वास पश्चाताप गर्न सक्दैन, जब जीवित हुन्छ अनि त्यो गर्ने काम चाहिँ परमेश्वरको हो। त्यस कारणले मुक्ति तपाईँ र मेरो चाहिँ विशुद्ध परमेश्वरबाट हुने कुरा हो, तर तपाईँ र मलाई परमेश्वरको वचन पालन गर्ने कुरामा चाहिँ समर्पण त हाम्रो भागमा छ, अनि त्यो पालन गर्ने शक्तिको पनि परमेश्वरले दिने हो। तर हामीले केही कुराहरूमा अनुशासित भएर परमेश्वरलाई पछ्याउनु पर्ने हुन्छ, जुन चाहिँ तपाईँले देख्नुभएको छ, किनभने यो पवित्र आत्माले भरिपूर्ण हो भनेर अहिले भर्खरै हामीले हेऱ्यौँ एफिसी 5:8 पवित्र आत्माले भन्यो। यो चाहिँ एउटा आज्ञा हो, आज्ञा भनेको चाहिँ पालन गर्ने कुरा हो, त्यो भावनामा आउने कुरा होइन, त्यो पवित्र आत्माले भरिने कुरा, परमेश्वरको उपस्थितिमा जाने कुरा, यो तपाईँ र म जाने कुरा हो। त्यसकारणले यो कुराले तपाईँ र म मेरो बिचमा सबभन्दा टटकारो के देखाउँछ भने हामीलाई प्रार्थनाको सबभन्दा बढी जरुरी छ, अनि प्रार्थना भनेको के हो भनेर बुझ्न जरुरी छ। वास्तवमा प्रार्थना भनेको चाहिँ परमेश्वरको इच्छा खोज्नु, परमेश्वर खोज्नु, उहाँको तरिका खोज्नु हो, उहाँको बाटो खोज्नु हो, कि न कि मलाई यो चाहियो यो चाहियो यो चाहियो भनेर परमेश्वरलाई लगाएर भन्ने होइन। परमेश्वर जब खोज्नुहुन्छ नि तपाईँको जीवनमा जे जे चाहिन्छ सबै उहाँले दिनुहुन्छ। त्यसकारणले यो क्रिस्चियन जीवन बुझ्नलाई चाहिँ परमेश्वरले हामीलाई आत्माद्वारा नै सहायता गर्नुहुन्छ उहाँको वचनबाट। यो परिवारको कुरा अझै मसँग करिब करिब एउटा अध्याय बाँकी छ, छ अध्याय होइन, यो पाँच अध्यायको यो केटकेटीहरूको कुरामा पनि छ, तपाईँले पढ्न सक्नुहुन्छ। तर सबभन्दा मुख्य यहाँनिर एउटा सिद्धान्त, शैतानको एट्याक बुझ्नु पर्यो, र हामी परमेश्वरका जनहरू पवित्र आत्माले भरेर कसरी परिवारमा यो आत्मिकी लडाइँ थाहा पाउने। तपाईँलाई म सिधा भन्छु, धेरै परिवारहरू, धेरै विश्वासीहरू, धेरै मण्डलीहरू आत्मिकी लडाइँको सन्दर्भमा शैतानको शिकार बनिसकेका छन्। उनीहरूले बुझ्नु पर्यो, प्रस्ताव गर्नु पर्यो, किनभनेदेखि परमेश्वरका जनहरू त पवित्र आत्माको अगुवाईमा हिँड्छन् नि, उनीहरूमा त धार्मिकता आउँछ नि होइन, भलाइ धार्मिकता र सत्य, त्योभन्दा बाहिरको कुरा हुँदैन। त्यसकारण परमेश्वरले हामी सबैलाई आशिष दिउँ। आउनुहोस् हामीहरू प्रार्थना